ऐं अम्मा बाद निर्मोधरम भाई और दोस्तों, अल्लाह ताला इस कायनात में बगैर किसी शराकत के तने तन्हा हुकूमत कर रहा है। अबद और अजल सारी हुदूद से बालातर होकर उसके फैसले अटल होते हैं, उन्हें कोई टाल नहीं सकता, कोई उससे फैसले करवा नहीं सकता। जब वो भलाई का इरादा करता है तो कायनात मिलकर उसे रोक नहीं सकती। मा यफ्तहिल्लाहु लिन्नास मिन रहमा, अल्लाह ताला फरमाने, अगर मैं तुम्हारे लिए अपनी मदद और रहमत का दरवाजा खोल दूं, फलम उनसे कला, तो फिर कोई है जो मेरी मदद को रोक के दिखा देगा। वमा युमसिक, अगर मैं दरवाजा बंद कर दूं, फला मुरसल लहू मिन बादे, फिर बुलाओ किसी को जो दरवाजा खुलवा के दिखा दे। तो ये अल्लाह ताला का एक ऐलान है, चैलेंज। आवाज नहीं साफ, ये जो गुम्बद है ना, इसकी वजह से काम खराब होता है। अगर ये लोग नीचे होते तो ज्यादा बेहतर होता। अच्छा, तो ये एक अल्लाह ताला हमें बता रहा है, अपना कानून बता रहा है। मा यफ्तहिल्लाहु लिन्नास मिन रहमतिन, अल्लाह ताला अगर रहमत का दरवाजा खोले, फला हो उनसे कला हो, कोई नहीं बंद कर सकता। वो मायूम से वो खुद ही बंद कर दे, फला मुर्सिल लहू मिन बादे, तो ये सारे मिलकर खुलवाना चाहे तो नहीं खुल सकता। इस मफहूम को एक और अंदाज से अल्लाह ताला ने बयान किया, यमसकल्लाहु बिल्गुर्ब फला काशिफ लहू इल्ला हू, मैं तुम्हें मुसीबत में डाल दूं तो दोनों की कोई ताकत नहीं जो उस मुसीबत को हटा सके। यमसकल्लाहु बिल्गुर्ब, बिल्गुर्ब हल्का सा झटका हो, थोड़ी तकलीफ हो या बड़ी तकलीफ हो, अगर अल्लाह ताला इरादा फरमा दे उसको हम पर उतारने का, तो फिर खुद ही अल्लाह फरमा रहे हैं फला काशिफ लहू इल्ला हू, जब तक मैं नहीं चाहूंगा वो टल नहीं सकती। वही युरिद का बखैर, और अगर मैं तुम्हारे साथ भलाई का इरादा कर लूं, फला राबले फ़ज़ले, तो बुलाओ सारी अपनी ताकतों को के रोक के दिखा दे। फला राबले फ़ज़ले, कोई नहीं ऐसा पैदा हुआ जो अल्लाह के फैसलों को बदल सके, तोड़ सके। अब ये एक कानून की शक्ल में अल्लाह ताला ने हमें बात फरमाई है, भलाई का इरादा करेगा जिसके साथ भी कर ले तो कोई टोक नहीं सकता, हलाकत का इरादा कर ले जिसके साथ भी कर ले कोई नहीं रोक सकता। इस पर सर कलम वाक्यात पेश करके अपनी बात को मुदल्लल करता है। इब्राहिम अलैहिस्सलाम के लिए तय हुआ कि आग में जला दिया जाए, सारी दुनिया का इल्म इस बात की गवाही देता है कि आग जलाती हुई है, लिहाजा सब को जला दो, वंसरू अलिहतकुम, तब सबने मिलकर इरादा किया कि हम इसको जलाकर हलाक करेंगे। अल्लाह ने इरादा किया कि हम इसको बचाएंगे, तो आग को न बुझाया। कई शक्लें थी जाहिर अस्बाब में थे, जब उन्होंने उनको फेंका था तो یہ پہلی توپ ایجاد ہوئی جو شیطان نے ان کو بنا کے دی. تو آگ اتنی تیز ہو گئی کہ قریب پھینکنا مشکل ہو گیا. آگ زیادہ تو قریب کرتے گئے تو ابراہیم علیہ السلام سے کہنے لگے تو آگ میں چلا جا. میں کیوں جاؤں, مجھے ڈالو. اور ڈالنے کی قبیل کوئی نہ نظر آئے, قریب کیسے جائیں. سارے حیران پریشان بھی اب کیا کر, آگ تو جلا بیٹھے اب ڈالیں گے. تو پھر شیطان آیا انسانی شکل میں, اس نے ان کو توپ تیار کر کے دی. منجنیق جس کو کہا جاتا ہے عربی زبان کا لفظ ہے, وہ ایک قسم کی وہ جس میں پتھر مارے جاتے تھے غلیل ٹائپ. تو سب سے پہلے اس نے ان کو بنا کر دیکھا اس میں پھینکو, تو انہوں نے ڈالا اس کو کھینچا چھوڑا تو گئے. اب تو مطمئن ہو گئے کہ ختم, کس طرح ختم, پہلا شعلہ اس کو جلا دو. تو اب اسباب کی دنیا میں ایک امکان یہ تھا کہ ابراہیم علیہ السلام پہلے گر جاتے, دوسرا امکان یہ تھا کہ آگ کے پار جاتے گرتے, اور تیسرا امکان یہ تھا کہ آگ بجھا دی جاتی. تین ظاہری اسباب کے لحاظ اللہ تعالیٰ نے تینوں میں سے ایک کو بھی اختیار نہیں, بلکہ ایک ایسی اپنی قدرت کو ظاہر فرمایا جس پر اللہ دلیل دینا چاہتا تھا کہ جو میں کروں وہ ہو جاتا ہے, جو نہ کروں وہ نہیں ہوتا. تو اللہ نے آج سے کہہ دیا کونی بردن و سلامہ, سلامتی سے ٹھنڈی ہونا زیادہ سردی نہ لگے. تو جب بردن کا لفظ آیا تو ایسی ٹھنڈی ہوئی کہ ابراہیم کپ کپانے لگے. حالانکہ لفظ آگے پیچھے آئے ہیں بردن و سلامہ, تھوڑا سا فاصلہ تھا اتنے میں آج نے احساس کا وہ انداز اختیار کیا تو ایسی ٹھنڈی ہوئی کہ وہ کانپنے لگے. وہ سلام نہیں نہیں عافیت کے ساتھ درمیان درمیان. دوسرا کام کیا کیا اللہ تعالیٰ نے, آپ کو شفاف کر دیا, بالکل شفاف. اور ابراہیم علیہ السلام کو سارا مجمع آگ میں بیٹھا ہوا دیکھ رہا تھا. پھینکنے والوں کے منہ سے نکلا نعم رب ربک یا ابراہیم, ابراہیم تیرا رب کوئی بہت ہی بڑا رب ہے. کیا کہنے تیرے رب سے, بہت بڑا رب ہے. اب یہ جو میں نے آپ کے خدمت میں ایک مضمون پیش کیا تھا اس پر یہ واقعہ دلیل, تو یہاں ہم تو ایسے آپ کو ٹھنڈا نہیں کرتے. تو اللہ کی وہ طاقت آج بھی موجود ہے, اس میں کوئی تبدیلی تو آئی نہیں. تبدیلی تو مخلوق کا نصیب ہے, خالق وہ ہے جو ہر تبدل سے پاک ہو. تبدیلی مخلوق کا نصیب ہے, خالق کا نہیں. پھر اللہ تبارک و تعالیٰ نے موسیٰ علیہ السلام کی 10 سال کی جو گنڈے کے ساتھ رفاقت تھی, 10 برس بکریوں کا, ایک پل میں موسیٰ علیہ السلام کا سارا علم غلط کر دیا. اور وہ گنڈا جو 10 برس سے دیکھ لگا کے چل رہے تھے زمین پہ جو پھینکا تو یوں اٹھا ہو اور اس میں 3 مختلف قسمیں پیدا ہو گئی. ایک سانپ ہوتا ہے اس کو کہتے ہیں جان, جان یہ چھوٹا ہوتا ہے بہت تیز دوڑتا ہے. ایک سانپ اس کو کہتے ہیں حیا, یہ بہت زہریلا ہوتا ہے. ایک سانپ اس کو کہتے ہیں سوبان, یہ اشتہا جو افریقہ میں پایا جاتا ہے, وہ زہریلا نہیں ہوتا, ویسے ہی نکلتا ہے اپنی طاقت سے دوڑ, لیکن وہ تیز نہیں دوڑ سکتا, لمبا جسم ہوتا ہے تیز نہیں دوڑ سکتا. تو اس ڈنڈے میں 3 مختلف سانپوں کی قسمیں پیدا ہو گئی. وہ اپنی جسامت میں سوبان مبین, فاذا هي سوبان مبین, زہریلے پن میں فاذا هي حية تسعى, پھرتیلے پن میں کأنها جان, تیزی میں تیز رفتاری میں جان. سارا قرآن کے الفاظ بتا رہا ہوں. زہریلے پن میں حية تسعى, اور لمبائی چوڑائی میں صوبان مبین. تو موسیٰ علیہ السلام انسانی علم کے مطابق دوڑ پڑے. واللہ مدبرن بھاگے پیٹ پھیر کر, اور ایسا بھاگے کہ ولم یعقب پیچھے مڑ کے نہیں دیکھتے. شکست خوردہ فوج اگر پیچھے مڑ کے دیکھنا شروع کرے تو ان کی رفتار ٹوٹ جاتی. قسم مارے ہیں لہذا آگے ہی بھاگو, جن کے نصیب میں ہے مرنا مرے گا, پیچھے مڑ کے نہ دیکھو, کیونکہ پیچھے مڑ کر دیکھنے سے رفتار میں فرق آ جاتا. تو اللہ تعالیٰ فرما رہے ہیں کہ ولم یعقب, موسیٰ علیہ السلام ایسے بھاگ رہے تھے کہ پیچھے مڑ کر بھی نہیں دیکھ رہے تھے. تو تھوڑی دیر پہلے وہ کہہ رہے تھے میرا ڈنڈا ہے یا آپ کا, یا یہ تو میرا اپنا ہے, میرا اپنا ہے. اللہ تعالیٰ نے فرمایا میں اسی میں سے نقصان پیدا کر دیتا ہوں, اب تو اس کو نفع میں بدل کے دیکھا تو اب خود ہی بھاگ رہے تو کہہ رہے تھے میرا ڈنڈا ہے. پھر اللہ نے کہا خود رہا پکڑو. موسیٰ علیہ السلام نے کہا یا اللہ میں نہیں پکڑتا. پھر اللہ تعالیٰ نے فرمایا خود رہا ولا تخف, پکڑو ڈرو نہیں, کہ نہیں یا اللہ مارے گا میں نہیں پکڑتا. پھر اللہ تعالیٰ نے کہا خود فإنک من الآمنین, پکڑو میں ضمانت دیتا ہوں کچھ نہیں کہے. اللہ کی ضمانت پہ کھڑے ہوئے تین دفعہ تین الفاظ آئے قرآن میں. منہ کھولے ہوئے اور دانت نکلے ہوئے, آنکھیں سانپ تو تہر کر دے گا, ہپنوٹائز کر لیتا کہ آنکھوں میں ایسی طاقت لائے رکھے. تو ایسے دم بخود وہ بل کھاتا ہوا پھنکارتا ہوا. اب اللہ تعالیٰ نے یہ بھی نہیں کہا کہ دم سے پکڑو, تو پکڑنا بھی آگے تھے. دونوں نے اپنے ہاتھ کا رومال لپیٹا تو اللہ تعالیٰ نے فرمایا یہ کیا کر رہے ہو؟ موسیٰ علیہ السلام کہنے کو مجھے ڈر لگتا ہے. تو اللہ تعالیٰ نے فرمایا تو یہ رومال تو جو بچا لے گا, میں تو تیرا ڈر نکالنا چاہتا ہوں, کہو بس. کیوں لرستا کانپتا ہاتھ آگے بڑھایا, ایسے انگلیوں نے چھوا تھا کہ اللہ نے پھر ڈنڈا بنا کے ہاتھ میں پکڑا. یہ قرآن کے واقعات اس مضمون کی تائید کے لیے, جو اللہ کرتا ہے کوئی روک نہیں سکتا, جو نہیں کرتا کوئی کروا نہیں سکتا, کیونکہ طاقت تو ادھر ہے. جتنے قرآن کے واقعات چلیں گے, کبھی سمندر پھٹا, کبھی پانی بھی کبھی پھٹ سکتا ہے, اور پانی کی بھی دیواریں کبھی بن سکتی ہیں. اور صرف ڈنڈے سے, حالانکہ اس وقت کا جو فوجی قانون تھا وہ یہ تھا کہ اللہ تعالیٰ فرماتے مار فرعون کے سر پہ ڈنڈا. فوج کا قانون تو یہ تھا بھائی اب پھنس گئے, آگے بھی موت ہے پیچھے بھی موت ہے, چلو بھائی پھر لڑ کے مرو, تم مارو ڈنڈا فرعون کے فوج پر. تو وہ سمجھ میں آنے والی بات, اللہ تعالیٰ نے فرمایا مارو ڈنڈا پانی کے اوپر. تو انہوں نے مار دیا, فانفلق البحر, سمندر ایسے پھٹتا چلا گیا. فکان کل فرق قطود العظیم, اور ہر ہر پانی کا ٹکڑا وہ ریت کی طرح ٹیلا بن گیا. برف نہیں بنا, برف تو جم جاتی, برف بنتا تو پھر اللہ کی قدرت کا کہہ رہا, پانی کا پانی کھڑا ہو گیا اور ایسے رات سے باہر پھٹ گیا. کہ چلو پار ہو جاؤ, پار ہو پیچھے فرعون بھی, پھر وہ گھبرائے بنو اسرائیل کا, وہ تو پیچھے آ رہا ہے. اللہ تعالیٰ موسیٰ علیہ السلام نے کہا وہ تو پیچھے آ رہا ہے. تو اللہ تعالیٰ نے فرمایا انہم جند مغرقون, یہ ڈوبنے کے لیے آ رہا ہے, تو چل چل. وترک البحر رہوا, چھوڑ دے سمندر کو ایسے ہی, انہم جند مغرقون, تیرے سامنے ڈبو گیا. بنی اسرائیل کا آخری آدمی پار نکلا اور فرعون لشکر کا آخری آدمی سمندر کی تہ میں اتر گیا. تو اللہ تعالیٰ نے کہا مل جا, پھر پانی اپنی اصلی حالت پہ آ گیا. اب کوئی یہ کر سکتا ہے؟ सारे मजमून के पीछे, इस इन सारी दास्तानों के पीछे क्या है? मा यस्तहिल्लाहु लिन्नास मिन रहमतिन फला मुनसिक लहा वमा युनसिक फला मुरसिल लहू मिन बाद। ये अल्लाह तआला समझाने से, क्योंकि ये जहन जब तक नहीं बनता कोई दीन पे चल नहीं सकता। ये ग्राउंड है, बेस है। जब तक आप काकूल से नहीं निकलते, आपको अफसर का यहाँ सितारा नहीं लगाया जा सकता। चाहे आप कितने काबिल शुमार किए जाए, लेकिन यहाँ फूल लगने के लिए शर्त है कि आप उस इदारे में से गुजर के आए जहाँ ये बताया और समझाया जाता है और जहाँ एक खास जहन पर तैयार किया जाता है। तो इस्लाम पर चलने के लिए ये जहन है कि मेरा अल्लाह सब कुछ करता है और वो न करे तो कोई कुछ नहीं कर सकता, और सारे नफे अल्लाह की तरफ से, सारे कामयाबियां अल्लाह की तरफ से, बुलंदी अल्लाह की तरफ से, गिराता है तो अल्लाह गिराता है, उठाता है तो अल्लाह उठाता है। ये जहन जब किसी फर्द का बन जाता है या किसी मुआशरे का बन जाता है तो वो पूरे दिन पर चलने के लिए तैयार हो जाता है। जब तक ये जहन न बने तो न आप किसी फर्द को दीन पे चला सकते हैं, न किसी मुआशरे को दीन पे चला सकते हैं। ये इंसानी कानून नहीं के डंडे से नाफिज कर दिया जाए, ये अल्लाह का उतारा हुआ निजाम है जो दिल की गहराइयों से जन्म लेता है और अंदर से फूट कर ये बाहर आता है। इसलिए अल्लाह ताला ने इस्लाम को दरख्त के साथ तशबीह दी है। मसल कलिमतिन तय्यिबतिन कशजरतिन तय्यिबा, कलमा तय्यिबा की मिसाल है जैसे फलदार दरख्त। तो मकसूद तो दरख्त से फल होता है या पाया होता है। तो शुरू कहां से किया जाता है? जमीन तैयार की जाती है, मौसम को देखा जाता है, आला बीज का इंतखाब किया जाता है, फिर जमीन का इंतखाब किया जाता है, फिर उसको काश्त किया जाता है, फिर उसको अगले दिन फौजी तोपों से नहीं कहा जाता निकल आने तो तुझे हम तोप से उड़ा देंगे, निकल आने तो तुझे बम मार देंगे। फिर इंतजार करना पड़ता है फितरत के कानून का, जो उसमें अल्लाह का कानून अब नाफिज होगा, वो नरम होगा, वो फटेगा, वो जड़ बनेगा, वो कोमल बनेगा, वो बाहर आएगा, वो अपने अंदर के निजाम से बाहर आएगा। आपके ना लालच से आएगा ना आपके डराने से आएगा। अगर वो निजाम हमने चला दिया तो सब कोई रोक नहीं सकता, बाहर आएगा बाहर आएगा बाहर आएगा। लेकिन अगर वो निजाम हमने नहीं चलाया तो उसे कोई निकाल नहीं सकता। इसी तरह मेरे भाइयों, फौज में हो, पुलिस में हो, सिविल में हो, हुकूमत में हो, देहाती हो, शहरी हो, मर्द हो, औरत हो, इस्लाम अंदर से फूटने वाला कानून है, बाहर से नाफिज नहीं किया जा सकता। आप देख रहे हैं ये पंखे चल रहे हैं, ये अंदर की ताकत से चल रहे हैं, बाहरी की ताकत से नहीं। हम इनका पीछे से ताकत का रास्ता तोड़ दें तो आप सारे फौजी हो, आप ऑर्डर दो चलो, नहीं चले। सारे यहाँ उलमा बैठा दो, बड़े बड़े मशायख, वलीउल्लाह, अवदान, वो कहें चलो, नहीं चलेगा। क्यों? उसकी रूह खत्म हो गई, उसकी ताकत, अंदर की ताकत खत्म हो गई। क्या करो? वहां इसका ताकत से रास्ता जोड़ दो। किसी काफर को भी कह दो कि वहां से रास्ता जोड़ दे, ये चल पड़ेगा। ये अस्बाब की दुनिया है, मौजज़ात की दुनिया नहीं है। मौजज़ा सिर्फ ताकत के इजहार के लिए होता है, न कि कानून बन के जाहिर होता है। अल्लाह ने हर डंडे को तो सांप नहीं बनाया, हर एक के लिए तो समंदर को नहीं फाड़ा। ये मौजज़ात सिर्फ अल्लाह की कुदरत और ताकत को बताने के लिए कि अल्लाह है, जो चाहे कर ले। तो इस्लाम का दीन, इस्लाम से हम चलने वाले बन जाएं, तो जिस शोबे में उससे भी ताल्लुक रखते हैं हम कामयाब हैं, क्योंकि अल्लाह ताला ने हर शोबे के लिए तरीका जिंदगी दिया है। ये नहीं हो सकता कि आज के दौर में इस्लाम चल नहीं सकता, ये तो अल्लाह को झूठ लाने वाली बात है कि अल्लाह ताला फरमाया अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रदीतु लकुम अल-इस्लाम दीना। अल्लाह ताला फरमाया मैंने तुम्हारे लिए कामिल कर दिया है और मुकम्मल कर दिया है ज़ाब्ता हयात, जो हमेशा के लिए चलेगा, कभी कभी नहीं, न इसको कोई रोक सकता है, न बदल सकता है, और न इसमें किसी किस्म की कोई तहरीफ हो सकती है, ये नहीं हो सकता। اب تو مسلمان ہی کہتے ہیں کہ دین پہ چلنا مشکل ہے، کیوں؟ زمین تیار ہوئی، زمین کو تیار کیے بغیر ہم فصل نہیں لے سکتے. انسان مٹی سے بنا ہے، مٹی والی تاثیر اس کے اندر ہے. یہ جو سامنے گراؤنڈ ہے اس میں بیج ڈال دیں کیا ہوگے گا؟ نرم کرنا پڑے گا. دوسری کیا بات ہے کہ زمین میں جڑی بوٹیوں خود پیدا ہوتی ہیں گندی، فصل کو اگانا پڑتا ہے، جڑی بوٹیوں کو مارنا پڑتا ہے، فصل کو اگانا پڑتا ہے، پھر اس کی حفاظت کرنی پڑتی. تو انسان مٹی سے بنا ہے، اس کے اندر گناہ اور جرائم اور نافرمانیاں اور خود سری یہ خود بخود پیدا ہوتی ہے، اور اس میں سے نیکیوں کی فصل لینی پڑتی ہے، وہ خود نہیں ہوتی. تکبر خود پیدا ہوتا ہے، تواضع اندر اتارنی پڑتی. تکبر کی جڑی بوٹیاں خود نکلیں گی، تواضع کی خوبصورت پھلواڑی لگانی پڑے. جہالت کے اندھیرے خود بخود اس کے اندر ہیں، علم کی شمع جلانی پڑی. شہوت پرستی خود بخود اس کے اندر ہے، پاک دامنی اور رشوت اس کے اندر اجاگر کرنی پڑے. انتقام لینا اس کے اندر خود بخود ہے، معاف کرنا اس کے اندر اگانا پڑے. بخل اس کے اندر اپنے آپ بھرا ہوا ہے، سخاوت اس کو سکھانی پڑے. پھر شہوت اس کے اندر اپنے آپ پیدا ہوتا ہے، ایثار قربانی اس کو سکھانے پڑے. مٹی زمین کی مثال ہے، ہم خود ذمہ دار ہیں، ہم جڑی بوٹیاں دیکھتے ہیں، ظالم خود اگتی ہیں. پھر ان کے بیج اور فصل کے بیج میں بڑا فرق، فصل کا بیج تھوڑا پانی اوپر چڑھ جائے مر جاتا، ذرا قبل از وقت اس کو کاشت کر دیا جائے مر جاتا، تھوڑی سی بے احتیاطی کی جائے مر جاتا ہے. پر یہ ظالم جڑی بوٹیوں کے بیج ایسے طاقتور ہیں، نہ موسم ان کو مارتا ہے، نہ پانی کے جوہر ان کو مارتے ہیں، نہ ہواؤں کی ٹھنڈک ان پہ اثر انداز ہوتی ہے، نہ لو کی تپش ان پہ اثر انداز ہوتی ہے، نہ یہ تند و تیز ہواؤں سے مرتے ہیں، نہ یہ طوفانی بارشوں سے مرتے ہیں. یہ ایسے ظالم ہوتے ہیں کہ جب جڑ پکڑتے ہیں انہیں کوئی نہیں نکال سکتا. اور یہ تو نرم نازک ہوتا ہے، فصل کا ذرا سا پانی زیادہ چڑھا گیا پہلے کیوں کاشت کر دیا تھا، سردی کھا گئی، کوڑا کھا گیا، گرمی کھا گئی، کتنی حفاظتیں کرنی پڑتی. تو یہی کچھ انسان ہے میرے بھائیو، اس میں صفات بڑے نازک انداز سے، بڑے حساس انداز سے اس کے اندر کاشت کرنی پڑتی. اور برائیوں نے تو پہلے سے اس پر حملہ کیا ہوا ہے، اور یہ ان کی آماج کا بنا ہوا ہے، اور یہ اتنا مشکل چیپٹر ہے کہ اس کے لیے اللہ تعالیٰ نے نبیوں کو بھیجا. نبیوں کو جو کائنات کا افضل ترین، کائنات کے افضل ترین ہستیاں، اللہ نے ان کو یہ محنت کا میدان دے کر بھیجا کہ زمین سے فصل تو کافر بھی لے سکتے، مسلمان بھی لے سکتے، بنیا بھی لے سکتا، دہریا بھی لے سکتا، لیکن انسان سے خوبصورت فصل سوائے نبیوں کے کوئی نہیں لے سکتا. اللہ ان کو خاص علم دیتا ہے جو ہر ایک کو نہیں دیتا. تو اللہ تعالیٰ نے قرآن کی شکل میں وہ علم محفوظ رکھا ہمارے پاس. اللہ کا شکر ہے کہ ہمارا علم بدلا نہیں، زمانے کی نظر نہیں ہوا. 50 برس کے بعد بائبل تبدیل ہوگی، صرف 50 سال کے بعد، اور اس میں عیسیٰ علیہ السلام کے خدا ہونے کا نظریہ ڈال دیا. سینٹ پال ایک یہودی تھا جو سینٹ کے روپ میں آ گیا، اب نے کو سینٹ بنا دیا. 1 سال بعد وقت وہ ایسا گرجے میں بیٹھا کہ باہر نکل کے نہیں دیا، تو اس کے چرچے ہو گئے، وہ کتنا بڑا سینٹ ہے، یہ تو گرجے سے نکلے نہیں، 1 سال ہو گیا. 1 سال کے بعد نکل کے کہنے لگا میرے اوپر اللہ نے بات کھول دی ہے کہ عیسیٰ اللہ کا بیٹا ہے. چلو، تو 1424 سال گزر گئے، قرآن پہ بڑے حملے ہوئے، اور اللہ تعالیٰ نے کہہ دیا تھا انا نحن نزلنا الذکر وانا له لحافظون. اس کے محافظ تو ہم خود ہیں، کوئی ایت کو بدل کے دکھا دے، تو اس کے زیر زبر کو آگے پیچھے کر دے، تو اس کا لفظ آگے پیچھے کر دے. جب اس پر پہلے تو زیر زبر نہیں تھے نا، عرب اپنے ذوق سے صحیح پڑھتے تھے، کہ جب عجم مسلمان ہوئے، عجمی مسلمان ہوئے، اب ان کو تو پتہ نہیں تھا یہ کیا لمون ہے، کیسا لمون ہے، بارا بائے ہے یا گورے بائے ہے، تو پھر اس پر زیر زبر لگائے گئے. یہ کام حجاج بن یوسف نے کیا، اگرچہ بڑا ظالم تھا لیکن وہ پوری امت پر یہ نیکی اپنی وہ چڑھا گیا کہ اس کو یہ پہلی دفعہ احساس ہوا کہ قرآن غلط ہو رہا ہے، اگر اس کو زیر زبر نہ لگائے گئے تو یہ ایرانی مسلمان ہو رہا ہے, ترکی مسلمان ہو رہا ہے, یہ سارے سارے اس کا بھوڑیا بگاڑ کر رکھتے ہیں. بڑے بڑے علماء کٹھے کیے زیر زبر لگا. تو یہود کا وفد آیا, کون سا وہ جنہوں نے موسیٰ علیہ السلام کو اور خضر علیہ السلام کو روٹی کھلانے سے انکار کر دیا تھا. موسیٰ علیہ السلام اور خضر علیہ السلام کا قصہ ہے قرآن میں, سولہویں پارے میں آتا ہے کہ وہ ایک بستی میں گئے, ان سے روٹی مانگی, انہوں نے انکار کر دیا. تو خضر علیہ السلام نے ان کی دیوار سیدھی کی. پھر موسیٰ علیہ السلام نے کہا لو شئت لاتخذت علیہ اجرا, اس پر تو ہمیں مزدوری لے لیتے تو اچھا تھا. وہ بستی والے لوگ آئے حجاج سے کہنے لگے ایک مہربانی کرو, یہ اباؤ کو اتو کر دو, باقی وجہ تا کر دو. اتو نہیں ہو گئی, اباؤ کا مطلب ہے انکار کر دیا, اتو کا مطلب ہے کھانا کھلایا. تو حجاج نے کہا تم نے قرآن کو کیا سمجھا ہے, یہ تورات ہے کہ جو جو مرضی اس میں کر دو, یہ لاکھوں سینوں میں زندہ محفوظ ہے, تو تھوڑے بچے کے سینے میں قرآن ہے, تو ان میں میں اتو کیسے کروں گا, یا تو میں اباؤ کو اتو کر دوں گا, تو جو سینوں میں اترا ہوا قرآن ہے میں اس کو اتو کیسے کروں گا. تو یہ اللہ تعالیٰ کی حفاظت کا نظام چلا, اس نے ہمارا دین محفوظ کر دیا. جب تک سورج مغرب سے نہیں نکلتا اس کو کوئی نہیں بدل سکتا, نہ حدیث میں کوئی چیز داخل ہو سکتی, نہ قرآن میں کوئی چیز داخل ہو سکتی, دونوں پر اللہ کا پہرا ہے. میں مثال دیا کرتا ہوں کہ ہمارے جسم پہ اللہ کا پہرا ہے, مادی نظام, اس میں کوئی غیر خون داخل ہونے کی دیر ہے ہمارا خون باغی ہو جائے گا, ہمیں بھی مار دے گا خود بھی مر جائے گا. تو خون لگانے کے لیے کتنے ٹیسٹ کیے جاتے, جب تک گروپ نہ ملے داخل نہیں ہو سکتا. اب ایسے سرنج لگانے کی دیر ہے, چند دن کے بعد, چند منٹ کے بعد مریض ختم, کیوں؟ خون نے بغاوت کر دے گا, میں غیر کو برداشت نہیں کر سکتا. یہ اللہ کا اس جسم کی حفاظت کا مادی نظام ہے. وہ اللہ اتنا عاجز ہو گیا کہ اپنے نبی کے کلام میں کسی کے کلام کو داخل ہونے سے روک نہ سکا. اللہ کے کلام میں اتنی طاقت ہے کہ زہر کے کلام کو خاڑ کے باہر پھینک دیتا ہے. اللہ کے نبی کی احادیث مبارکہ میں اتنی طاقت ہے کہ کوئی بھی اس میں ڈالنا چاہے گا یہ اخاڑ کے باہر پھینک, اپنے اندر داخل کر ہی نہیں سکتا. قرآن اپنی فصاحت کے لحاظ سے اتنے اونچے مقام پر ہے کہ سارا جہان مل کر ایک سطر نہیں بنا سکتا. حدیث پاک اپنی فصاحت کے لحاظ سے اس مقام پر ہے کہ سارا جہان مل کر اس کے مقابلے میں ایک سطر نہیں بنا سکتا. یہ بہت بڑا فتنہ ہے, حدیثیں تو بعد میں لکھی گئی, کیا پتا سچی کے جھوٹی. کس وجہ سے؟ کہ ان کو عربی تو پتہ نہیں, عربی علم کا پتہ نہیں, عربی قواعد کا پتہ نہیں. آپ میرے سامنے کوئی بڑی خوبصورت عبارت لے کر آئے کہ جو قرآن ہے, تو میں نے تو عربی پڑھی ہوئی ہے, تو میں تو فوراً کہوں گا آپ غلط کہہ رہے ہیں. آپ بڑا خوبصورت کلام لے کر آئے کہ یہ حدیث ہے, تو مجھے, میرے پاس تو ایک پیمانہ ہے, میں کہوں گا نہیں آپ غلط کہہ رہے ہیں. جیسے اقبال کی شاعری میں آج کا شاعر کوئی اپنا ٹوچر لگانا چاہے تو نہیں لگ سکتا, کیونکہ اللہ نے اس کو فصاحت کا وہ معیار دیا. بےحد عام انسان کی فصاحت کا حال ہے. اللہ کے محبوب کی فصاحت وہ کوئی معمولی چیز ہے؟ خود کوئی ہے کائنات میں ایسا جو ان جیسے کلمات بول سکے؟ ہوتی تو جواب میں الکلم. خدا نے ارشاد فرمایا, اللہ نے مجھے وہ کلام دیا ہے کہ پوری کائنات مل کر وہ کلام نہیں کہہ سکتے. حضرت علی کے بارے میں آتا ہے افصح الناس بعد الانبیاء, نبیوں کے بعد سب سے بڑے فصیح انسان حضرت علی. وہ اس دن حیران ہو کر کہنے لگے, یا رسول اللہ یہ آپ باتیں کہاں سے کہتے ہیں, یہ آپ کلام کہاں سے لاتے ہیں؟ تو آپ نے کہا ادبنی ربی فاحسن تأدیبی, میرے رب نے مجھے یہ ادب سکھایا ہے. میں کوئی عربی ادب پڑھ کے نہیں ادیب بنا ہوں, میرے رب نے مجھے یہ ادب سکھایا ہے اور بہت اعلیٰ درجے کا سکھایا ہے. پھر اگر فرض محال کوئی چیز اس میں داخل ہوتی بھی ہے, داخل بھی ہوتی ہے, تو اللہ نے ہمیں سند کا علم عطا فرمایا. سند, سند کیا ہے؟ کہ میں جو آپ سے اب باتیں کر رہا ہوں یہ ڈائجسٹ سے پڑھ کے نہیں کر رہا, یا ایسے کسی الٹی سیدھی کچی پکی روٹی سے پڑھ کے نہیں کر رہا, بلکہ میرے پاس حضور پاک صلی اللہ تعالی علیہ وسلم تک سند موجود ہے کہ میں نے اس سے پڑھا, انہوں 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 نے اللہ کے نبی سے پڑھا. صرف کتاب واسطہ نہیں بلکہ شخصیات واسطہ ہیں. یہ علم صرف الفاظ سے نہیں آیا بلکہ زندگیوں سے ہماری طرف منتقل ہوا ہے. میں نے حدیث کو پڑھا محمد عبداللہ سے, انہوں نے پڑھا خیر محمد سے, انہوں نے پڑھا انور شاہ سے, انہوں نے پڑھا محمود الحسن سے, انہوں نے محمد قاسم سے, انہوں نے عبد الغنی سے, انہوں نے شاہ اسحاق سے, انہوں نے شاہ عبدالعزیز سے, انہوں نے شاہ ولی اللہ سے, انہوں نے ابو طاہر مدنی سے, انہوں نے ابراہیم کردی سے, انہوں نے احمد القشاشی سے, انہوں نے ابو المواہب شناری سے, انہوں نے محمد بن احمد بن محمد سے, انہوں نے ابو یحییٰ انصاری سے, انہوں نے ابن حجر الکلانی سے, انہوں نے ابراہیم بن احمد کنوخی سے, انہوں نے احمد بن ابی طالب سے, انہوں نے حسین بن مبارک سے, انہوں نے عبد الاول سے, اور انہوں نے عبد الرحمن بن مظفر سے, انہوں نے ابو محمد عبداللہ بن احمد سے, انہوں نے ابو عبداللہ محمد بن یوسف سے, محمد بن یوسف نے امام بخاری سے, امام بخاری نے حمیدی سے, حمیدی نے سفیان سے, سفیان نے یحییٰ بن سعید سے, یحییٰ بن سعید نے محمد بن ابراہیم تیمی سے, انہوں نے علقمہ بن وقاص سے, انہوں نے عمر بن خطاب سے, اور انہوں نے رسول پاک سے. اب اس میں کوئی کیسے داخل کرے؟ ہو ہی نہیں سکتی کوئی چیز داخل. اور ویسے کروڑوں حدیثیں تھوڑا ہی کہ پڑھنا گنی چنی حدیث. آپ کو نہیں پتا جرنیل کتنے, کل کو کوئی وردی لگا کے آ جائے کہ میں بھی میجر جنرل ہوں تو آپ نہیں پہچان جائیں گے؟ یہ جی ایچ والے نہیں پہچان. حالانکہ ان پر تو اللہ کا پہرا کوئی نہیں, ان میں تو کوئی نقل بھی داخل ہو سکتا ہے, اور اس پر تو اللہ کا پہرا ہے, کوئی چیز اس میں داخل ہو نہیں سکتی. اگر اللہ سویا نہیں ہے تو پھر اس کا پہرا زندہ ہے, موجود ہے. سو گیا ہو تو الگ بات ہے. لا تاخذہ سنۃ ولا نوم, وہ نیند سے پاک ہے, وہ اونگ سے پاک ہے. وما کان ربک نسیا, وہ بھول سے پاک ہے. لا یضل ربی, وہ غلط فیصلوں سے پاک ہے. ولا ینسا, وہ خطا اور بھول اور چوک سے پاک ہے. ما یعظم عن ربک من مثقال ذرہ, ایک رائی کے دانے کے برابر بھی کوئی چیز اس کی نظروں سے پوشیدہ نہیں رہتی. اب وہ کیسے پوشیدہ, وہ کیسے نہیں حفاظت کر سکتا؟ ہاں, جب سورج مغرب سے نکلے گا اس کے بعد وہ خود ہی لٹا دے گا, قرآن بھی اٹھا لے گا, حدیث بھی اٹھا لے گا, اہل ایمان کو بھی اٹھا لے گا. صرف کافر رہ جائیں گے. کافروں پر قیامت کا ڈنکا بجے گا, کافروں پہ قیامت کا عذاب آئے گا. قیامت دنیا کا سب سے بڑا عذاب ہے. جب یہ پہاڑ ریت بن رہے ہو, زمین پھٹ رہی ہو, سورج وہ بے نور ہوتا جا رہا ہو, ستارے آپس میں ٹکرا رہے ہو, یہ کتنی وسیع کائنات ہے. صرف 3% نظر آتی ہے, 97% نظر بھی نہیں آتی کیونکہ اس میں اندھیرا ہے, روشنی کوئی نہیں. 3% صرف نظر آتی ہے. اس 3% میں جو کچھ انہوں نے دیکھا, جو نہیں دیکھا وہ ابھی اور بھی زیادہ, جو انہوں نے دیکھا اس میں جتنے ستارے گھوم رہے ہیں ان کو اگر گننے کے لیے صرف 1, 2, 3, 4, 5, 6, 7, 8 صرف اگر گننے کے لیے وقت لیا جائے تو 300 خرب سال کی ضرورت ہے. صرف گننے کے لیے 300 خرب سال صرف گننے کے لیے چاہیے. تو 97% کائنات وہ کتنی بڑی ہوگی؟ تو جب یہ سب نظام ٹوٹے گا پھر ایک ہنگامہ اور ایک چیخ و پکار اور ایک آہ و بکا اور بچے پاؤں تلے روندے جا رہے, حمل والیوں کے حمل ساقط ہو رہے, بوڑھے ادھر گر رہے, مائیں ادھر گر رہی, باپ وہ بھاگ رہے, بیویاں وہ بھاگ رہی, بیٹے خامن وہ بھاگ رہے, دیہاتی ادھر شہری ادھر, ایک خوفناک کیا لگنے کا, ان زلزلۃ الساعۃ شیء عظیم یوم ترونها تذهل کل مرضعۃ عما ارضعت وتضع کل ذات حمل حملها وترى الناس سکارا وما هم بسکارا ولكن عذاب اللہ شدید اذا زلزلت الارض زلزالها واخرجت الارض اثقالها وقال الانسان ما لها اور کہیں القارعہ ما القارعہ وما ادراک ما القارعہ اور کہ الحاقۃ ما الحاقہ وما ادراک ما الحاقہ, جیسے خوفناک الفاظ ہیں تو جھنجھوڑ دے انسانی ذہن کو. تو قیامت کافر کے لیے شکر ہے مسلمان پہ قیامت نہیں آئے. تو یہ ایک محفوظ رابطہ حیات ہے. چلتے لوگ کیوں نہیں, زمین تیار نہیں, زمین تیار نہیں. اب ہر ایک کے سر پہ کیوں نہیں کیپ رکھ دیتے لفٹائنی کی, وہ تو تیار ہی نہیں, اس کو ڈر آتا جاتا ہی کچھ. استعداد موجود ہے ہر مسلمان کیا, ہر کافر فطرت اسلام سے تڑ ہوتے. مولانا تاج محمود صاحب امروٹی تھے, سندھ میں بڑے کشف و کرامات والے آدمی تھے. ان کے پاس ایک ہندو آیا, کہنے کا آپ کہتے ہو ہر بچہ مسلمان کا دوست ہے, تم دیکھتے ہو ہندو مسلم, ہندو مسلم, کبھی مسلم ہندو بھی سنا, کبھی مسلم ہندو سنا, ہندو مسلم, ہندو پہلے مسلمان بعد. انہوں نے فرمایا کوئی ہندو بچہ جو پیدا ہوا اٹھا کے لیا میرے پاس, تو ایک ہندو بچہ لے کر آیا تو انہوں نے خود اٹھا لیا, خود اٹھا لیا, کیسے دل پہ تان رکھا اپنا, تو اس نے یہ دل پہ تان رکھا تو اندر سے سدا آ رہی تھی لا الہ الا اللہ لا الہ الا اللہ. تو ہر انسان فطرت اسلام سے پیدا ہوتا ہے, اللہ نہیں کسی کی فطرت مسخ کرتا, ورنہ تو یہ جبر ہو جائے, تو جبر ہو جائے. اللہ کا ما وما کون وما رب کا بے اللہ من دل عبید, تیرا رب ہرگز ہرگز ظلم نہیں کرتا. تو بھائی یہ جو تبلیغ کا کام ہو رہا ہے یہ وہ گراؤنڈ بنانے کی محنت ہے, زمین بنانے کی محنت ہے, یہ زمین کی تیاری ہے. کیونکہ اگر ہم دین کے بغیر مر گئے تو بالکل ناکام, اور اگر ادھورا دین لے کر مر گئے تو بہت بڑے عذاب اور مصیبت کا شکار ہوں گے. ہم تو یہ گرمی نہیں برداشت کر سکتے, ایئر کنڈیشن لگے ہوئے ہیں آپ سارے فوجی افسران کے دفتروں میں, تو مالداروں کے گھروں میں لگے ہوئے ہیں, تو وہ قیامت کی گرمی کون برداشت کرے گا. اور وہ جہنم یرسل علیکم شواظ من نار ونحاس فلا تنتصران, تانبے کو پگھلا کر اس کی تمہارے اوپر پچکاریاں ماری جائیں گی, تمہارا کیا حال ہوگا. اللہ تعالیٰ کہہ رہا ہے یرسل شواظ من نار ونحاس, آگ اور تانبے کو ملا کر اس کی پچکاریاں ان کے اوپر پھینکی جائیں گی, تو ان کا کیا حال ہوگا جن کی کھالوں کے اوپر تانبا گرے پگھلتا ہوا, اور ساتھ آگ بھی ہو پگھل تو لاوے کی طرح, تو کون سہ سکتا ہے. تو بھائی تبلیغ کی محنت یہ ہے کہ ہر مسلمان پورا مسلمان بن کے زندگی گزارے, فوج میں ہو, دفتر میں ہو, تجارت میں ہو, زراعت میں ہو, پہاڑ میں ہو, دامن میں ہو, سارا میں ہو, جہاں بھی ہو مسلمان بن کے چلے. لا تموتن الا وانتم مسلمون, اللہ تعالیٰ اعلان فرما رہے دے ہو مسلمان بن کے مرنا, نافرمان بن کے نہ مرنا. صرف یہاں سے مراد یہ کہ کافر بن کے نہ مرنا, نافرمان بن کے نہ مرنا. اور دوسری جگہ اللہ تعالیٰ فرما رہے ادخلوا فی السلم کافا, پورے اسلام میں آؤ تو حفاظت ہو. مطلب آپ ایک آپ ایک قلعے میں ہیں اور دشمن حملہ کرتا ہے تو آپ دروازے بند کر دیتے ہیں اور چاروں طرف آنے کے راستے بند کر دیتے ہیں, تو اب آپ محفوظ ہیں دشمن کے حملے سے. اگر آپ دروازہ کھلا رکھیں اور ایک پاؤں اندر ہو ایک پاؤں باہر ہو تو آپ نے اپنے آپ کو خود دشمن کے حوالے کر دیا. اب تیروں کی گوشار تو آئے گی, اب آپ کبھی بادشاہ کو گلا دیں تو انہیں ہماری حفاظت نہیں کی, کبھی آپ قلعے کی دیواروں کو کوسنا شروع کر دیں گے کیسا قلعہ بنایا ہے, تو کسی کام کری ہماری جان برباد کر کے رکھ دی. اور آپ نے آپ کو تو آپ نے دیکھا ہی نہیں کہ آپ تو دروازے میں کھڑے ہیں, ایک پیر اندر ہے ایک باہر ہے. یہی آج کے مسلمان کا حال ہے, اس نے ایک پاؤں اسلام کے اندر رکھا ہوا ہے اور ایک پاؤں اپنے نفس کے اندر رکھا ہوا ہے. پھر کیسا ہے, کیسا اسلام ہے ہمیں کوئی نفع نہیں پہنچا رہا, کیسا وہ ہے جو ہماری مدد نہیں کر رہا. تو اللہ کی شرط تو پوری کرے,
उस खोलों सिल में काफा, तुम पहले पूरे अंदर आ जाओ, इसके बाद मुझे गिला देना कि मैंने तुम्हारी मदद नहीं की और इस्लाम ने तुम्हारी हिफाजत नहीं की। पर तुम खुद तो अंदर आओ, एक कदम बाहर नफ्स को दिया हुआ है, एक कदम इस्लाम को दिया हुआ है, दो कश्तियों पर पाँव रख के कहते हो उन्होंने पार लगा। अल्लाह को कुदरत तो है पार लगा दे, लेकिन उसका कानून नहीं है। अल्लाह को कुदरत है, उसने मरियम को बिन बाप का बेटा दे दिया, लेकिन यह कानून नहीं है कि बिन बाप के बेटे पैदा होने शुरू हो जाए। तो अल्लाह तआला का हमसे मुतालबा, उदखुलू फिस सिल्म काफ्फा, पूरे मुसलमान बनो, ला तमूतुन इल्ला व अंतुम मुस्लिमून, फरमा बरदार बन के मरो, फिर क्या होगा, यहां भी तुम्हारी हिफाजत होगी, आगे भी तुम्हारी हिफाजत होगी। अब ये चीज नाफिज नहीं हो सकती, हुकूमतें नहीं ला सकती, फौजें नहीं ला सकती, ये अंदर से उठने वाली बात। जमीन तैयार की जाए, पानी लगाकर हल चला के फिर बीज उगाया जाए, तो तबलीग वो मेहनत है जिससे लोगों की जमीन तैयार हो जाती है, वो इस्लाम पर चलने के लिए आमादा हो जाता, फिर आने वाली हर रुकावट को खुद वो दूर करते, वो अपनी जान के सौदे कर जाते हैं लेकिन वो इस्लाम पर सौदा नहीं करते, अपनी जरूरियात को कुर्बान कर देते हैं, इस्लाम का सौदा नहीं। आपका एक सूबेदार मिला बावल नगर, कहने लगा मैंने चिल्ला लगाया, उसके बाद कहा जगह हेरा फेरी होती, हम भी हेरा फेरी से बहुत से चीजें आगे पीछे करके अपना किया करते थे, मैंने चिल्ला लगाया तो मैंने कहा बस सब मैंने कोई हराम नहीं कर। तो एक दिन मेरा अफसर मुझसे कहने लगा अब तेरा गुजारा कैसे होता है, मैंने कहा जी होता है, कैसे होता है मुझे बजट बना के दिखाओ कैसे होता है, क्योंकि पांच तुम्हारे बच्चे हैं स्कूल पढ़ रहे हैं, घर है, किचन है, बिजली है, तो ये तनख्वाह है, इस तनख्वाह में तुम महीना कैसे गुजारते, मुझे तुम बजट बना के दिखाओ, मैं फिर मानता हूँ। उसने कहा अगर आप बजट पूछते हैं तो दो साल हो गए मैंने चिल्ला लगाया, उस दिन से लेकर आज तक मेरे घर में सालन नहीं पका, हम चटनी से रोटी खाते, लेकिन हमारा जमीर मुतमईन है कि हम हराम नहीं खा रहे, अब हमें चटनी में ही मजा, सालन मुर्गे के मजे आ रहे। तो ये जमीन तैयार हो गई, अब इसको बड़ा इक्तदार मिले तो भी अल्लाह से डर के चले, छोटा इक्तदार मिले तो भी अल्लाह से डर के चले। अगर ये जमीन तैयार नहीं है तो चपरासी होकर भी वो जुल्म करेगा, और वो सिपा सालार होकर भी जुल्म करेगा, और वो जर्नल होकर भी जालिम होगा, सुप्रीम कोर्ट का जज बन के भी जालिम होगा, और वो छोटी अदालतों का जज बन के भी जालिम होगा, वो रड़ी लगा के भी जुल्म करेगा और मिल लगा के भी जुल्म करेगा, क्योंकि जमीन तैयार नहीं। फिर एक एएसआई मिला मंडी बाउद्दीन में, वो क्या कर रहा है, सुबह जाता है सब्जी मंडी, वहां वो 7 बजे तक वहां वो खरीदता है, थोड़े बहुत फल लिए और वहीं आगे रेड़ी वालों को बेचे, उसमें से कुछ वो पैसे अपने बना लेता है। फिर आया वर्दी पहनी और ड्यूटी पे, फिर आगे वर्दी उतारी और शाम को चला जाता है गल्ला मंडी, वहां बोरियां उठाता है, बोरियां पल्लेदार बन जाता है, एएसआई होकर पल्लेदार बन जाता है, वो जो बोरियां उठाते हैं वो शाम तक बोरियां उठाता है, फिर उससे कुछ मजदूरी लाता है, उसको तनख्वाह के साथ मिलाकर वो अपना काम चलाता है। इसको आईजी बना दो तो भी जाना डर रहेगा, इसको सदर पाकिस्तान बना दो तो भी जाना डर रहेगा, क्योंकि इसकी जमीन तैयार हो चुकी है। जमीन आपको पता है थूक मारने से तैयार नहीं होती, ऑर्डर देने से तैयार नहीं होता, उसका सीना चीरना पड़ता है, ऐसे नफ्स का सीना चीरना पड़ता है, तब जाकर इसके अंदर कुछ खैर की रमक पैदा होती है और अंदर में जाकर कुछ बाग बागीचे बनते हैं। अगर ये मेहनत नहीं होगी तो ये ऐसे बंजर जमीन होगी जिससे जो पानी डाला जाएगा वो भी खुश्क हो जाएगा, जो बीज फेंका जाएगा वो भी जाहिर हो जाएगा। तो तबलीग एक कोई जमात नहीं, बल्कि ये इस्लाम पर आने की एक सादा सी मेहनत है, जिसमें अल्लाह ताला ने एक ऐसी अपने फजलो करम से ताकत रखी कि न इसके पीछे कोई हुकूमत है, न कोई फंड है, न कोई चंदा है, न कोई बड़े आला दिमाग है जो बैठे में हर वक्त पीएचडी प्रोफेसर सीधे साधे मुसलमान मिलके कर रहे हैं, लेकिन मैं 6 बर्रे आजम में फिरा हूँ, 6 के 6 बर्रे आजम के मुसलमानों को ये काम खींच रहा है। ये इस्लाम खींच रहा है, तबलीग नहीं खींच रही, क्योंकि तबलीग इस्लाम का काम है। बड़ी सदियों के बाद एक ऐसी मेहनत वजूद में आई जिसमें इस्लाम का तारुफ है, किसी फिरके का तारुफ नहीं, किसी मसलक का तारुफ नहीं, इस्लाम का तारुफ है। और इस्लाम तो शायद है जिस पर मक्खी खुद आके गिरती है। इस्लाम एक ऐसी जिंदगी है जिस पर इंसानियत खुद आके गिरती है। अगर हम सही होते तो पता नहीं कितनी इंसानियत आज मुसलमान हो चुकी होती। मैं आ रहा था बांग्लादेश से इस्तेमाल, जैसे हमारे रामायण में इस्तेमाल होता है बांग्लादेश में इस्तेमाल, तो एक गोरा मेरे बराबर की सीट में बैठा हुआ था। मुझे ख्याल है मैं उसको दावत दूं, तो मुझे ख्याल है अंग्रेजी छोड़े जमाना होगा, पता नहीं बोली जाएगी ना बोली जाए। 20-25 साल हो गए कुछ नहीं बोला ना कुछ पढ़ा, अगला भी भूल गया। फिर मुझे ख्याल है क्यामत के दिन इसने मुझे पकड़ लिया तो मैं क्या जवाब दूंगा, तू मुसलमान होकर मेरे पास बैठा रहा तूने मुझे अल्लाह की बात ना बताई। तो मैंने कहा अल्लाह इतनी अंग्रेजी याद दिला दे कि तेरी बात उसको बता सकते। तो मैंने उससे बात छेड़ दी, तो पता नहीं कहां से मुर्दा अल्फाज जिंदा होते हुए जहन में आते गए आते गए आते गए। तो मैं अंदाजा लगा रहा था कुछ 40% अल्फाज आ रहे थे, 60% नहीं आ रहे थे लेकिन काम चल रहा था। इतने अल्फाज अल्लाह ने मुझे जिंदा करके दे दिए कि मैं अपनी बात उसको बता रहा था, वो ले रहा था। वो इतना मुतासर हुआ ऐसे करके बैठा सुनता जा रहा सुनता जा रहा। पता नहीं कहां से शराब का जिक्र आ गया बीच में, इस्लाम की नजाफत और पाकीजगी। गालबन ये बात चल रही थी कि ऐसा पाकीजा मजहब कि जिसमें हर ऐसी चीज जो अकल को बर्बाद कर दे वो इसमें हराम है। दूसरा मैंने कहा शराब हमारे तो ऐसे बैठे थे, ताजर था गवर्नमेंट का। जब मैंने कहा ना शराब हराम है ऐसे हुआ है? उसने यूं किया, मैं आपको सही बता रहा हूँ। मैंने कहा क्या हुआ? खैर है तो मैं सारी दुनिया फिरता हूँ, सबसे बेहतरीन शराब कराची में आकर पीता हूँ। तुम कह रहे हो हमारे मजहब में शराब हराम है, मेरी सारी तबलीग वहां बंद हो गई, इस घर को आग लग गई, घर के चराग से जितना ताक़ुर उससे बना था एकदम ऐसे चले। हाय हाय, जो अपने घर को खुद आग लगाए उससे बड़ा नादान कौन होगा, जो अपनी फसल को खुद जला दे उससे बड़ा नादान कौन होगा। हमने तो उजड़ा चमन ही देखा है, पता नहीं बहार नसीब में है कि नहीं है। जब से आंख खोली है चमन उजड़ा ही देखा है, चमन में तख्त पर जिस दम शहे गुल का तजम्मुल था, हजारों बुलबुलें थी बाग में एक शोर था गुल था। खुली जब आंख नरगिस की न था जुज खार कुछ बाकी, बताता बाहो बारो रो यहाँ ऊंचा यहाँ गुल था। हमारे पास तो बस बातें ही रह गई, बाप तो उजड़ गया। जो नकल मौसीकी में डूब जाए उनको एटम बम मारने की जरूरत कोई नहीं है, वो पहले ही मर चुकी है। जिस फौज में मैं पहले मौसीकियां होंगी क्या अल्लाह के नाम को जिंदा करेंगे? मैं इकबाल पे कुर्बान जाऊं, पता नहीं कहां से अल्लाह ने उस पर इल्हाम किया। एक बड़े आलिम गुजरे मौलाना अबुल हसन अली अन्नदवी, पिछली सदी में दो आदमियों को सऊदी हुकूमत ने बैतुल्ला की चाबी एजाजन पेश की, दो आदमी, एक शाह फैसल को पेश की और एक मौलाना अबुल हसन अली लखनऊ के थे उनको, किसी अरब आलिम को नहीं दी, किसी सऊदी आलिम को नहीं, अबुल हसन अली को दी एजाजन बैतुल्ला की चाबी। मैं उनके पढ़ा था सवाले परवाने फरमा लगे, मैं कभी किसी के कलाम को खातर में नहीं लाया, कभी किसी कलाम को पढ़ने के बाद मुझे ये ख्याल नहीं आया कि मैं ऐसा कलाम नहीं कह सकता, लेकिन जब मैंने इकबाल को पढ़ा तो मैंने हथियार डाल दिए और मुझे एतराफ करना पड़ा कि मैं ये कलाम नहीं कह सकता। इस शख्स पर कोई इल्हाम रब्बानी है। हाँ तुझको बताऊं क्या कि तकदीर उमम क्या है, क्या है शमशीर सना अव्वल, फिर क्या होता है ताऊत रुबाब आखिर। कौमें कैसे उठती हैं? तलवारों की झंकार उनकी मौसीकी होती है, तीरों की सनसनाहट उनका नगमा होता है और खून की पोशाक उनके सुर्ख जोड़े होते हैं। फिर जब वो बर्बाद होती हैं तो फिर क्या होता है? फिर तबले और सरंगी उनकी सकाफत होती है, फिर नाच गाना उनकी ताजीब होती है। ये किसी भी कौम के मिट जाने की आखिरी निशानी है। आप फौजियों को इब्ने खल्दून पढ़ना चाहिए, तारीख उसका मुकदमा। 50 زبانوں میں اس کتاب کا ترجمہ ہوا ہے. پہلا شخص ہے جس نے تاریخ کا فلسفہ پیش اور قوموں کے عروج الزوال کے اس نے باقاعدہ اصول وضع کر کے بتائے. تو اس میں وہ لکھتے ہیں کسی قوم کے زوال کی آخری نشانی جو ظاہر ہوتی ہے وہ موسیقی ہوتی ہے. جیسے مریض ہچکیوں پہ جب آ جاتا ہے تو پھر چھوٹا بچہ بھی کہہ سکتا ہے کہ مر رہا ہے, نہیں بچے گا, مر رہا ہے. میں تو ڈاکٹر نہیں تھا, میرا بھائی دل کا ڈاکٹر تھا. میرے باپ دل کے دورے میں میرے گوڑ میں انتقال ہوا تو جب ان کے ہچکنے کو مجھے بھی پتا چل گیا, میں نے کہا بس یہ تو دم دے رہے ہیں, میں تو کوئی ڈاکٹر نہیں. تو یہ فرماتے ہیں جس قوم میں موسیقی پھیل جائے وہ ایسے جیسے مریض ہچکیوں پہ آ جائے, ان کو زوال سے کوئی چیز نہیں بچا سکتی. پھر ہمارے تو اسباب ترقی ہیں, اور بات تو میں کچھ اور کہنا چاہتا تھا کہ اللہ نے ایک ہمیں قانون دیا ہے, میں جو چاہوں کر دوں, جو نہ چاہوں نہ کروں. میں بھلائی چاہوں شر نہیں آئے گا, میں شر چاہوں بھلائی نہیں آئے گی. تو بھلائی کب آئے گی اور شر کب جائے گا, اس کا قانون اللہ تعالیٰ ہمارے لیے اور بنایا ہے, کافر کے لیے اور بنایا ہے. دیکھنا آپ بھی تو پاکستان کے شہری ہیں, ہم بھی پاکستان کے شہری ہیں, آپ کے لیے قانون اور ہے, ہمارے لیے اور ہے. حالانکہ ہم ایک ہی دیش کے رہنے والے, ایک ہی ملک کے رہنے والے, آپ کے لیے بالکل مختلف قانون ہے, ہمارے لیے بالکل مختلف قانون ہے. کہ آپ کو ایک اعزاز ملا ہے, اس کی وجہ سے آپ کے ساتھ رعایت نہیں ہو سکتی. ہمیں وہ اعزاز نہیں ملا, اس اعزاز کا ہمیں نفع کوئی نہیں, لہذا ہمیں چھوٹ ہے. اس دھرتی پہ ایک کافر رہتا ہے, ایک مسلمان رہتا ہے. کافر کے لیے اللہ تعالیٰ فرما رہا ہے ذرہم یاکلوا ویتمتعوا ویلہبہم الامل فسوف یعلمون. اے میرے نبی, ناچنے دو چندن ان کو, چھوڑ دو ان کو کھا لیں پی لیں. ذرہم یخوضوا ویلعبوا, چھوڑ دو ان کو کچھ اپنی خواہشات میں ڈوب لیں, کچھ ناچ گانے کی محفلیں رچا لیں. پھر کیا ہوگا, آنا تو میرے پاس ہے. حتی یلاقوا یومہم الذی یوعدون, پھر یہ اس دن آئیں گے جس کا میں نے وعدہ کیا ہے. یوم یخرجون من الاجداث سراعا کانہم الی نصب یوفضون, یہ کیسے نکلیں گے قبروں سے نکل کر, ایسے پھسلتے ہوئے آ رہے ہوں گے جیسے اوپر سے کوئی چیز پھسلتی ہوئی آ رہی ہو. کدھر, اپنے انجام کی طرف. کس طرح آ رہے ہوں گے, خاشعتن ابصارہم, ان کی نظریں پست ہوں گی. ترہقہم ذلہ, ان کے چہروں پہ ذلت چھائی ہوئی ہوگی. ھذا یومکم الذی کنتم توعدون, وہ دن آ گیا کہ نہیں آ گیا جس کا میں تم سے وعدہ کیا تھا. تو یہ تو اللہ کافر کا قانون بتا رہا ہے, چھوڑ دو چھوڑ دو, کیا ہے چار دن کی زندگی کرنے دو, کرنے دو ہی نہیں. ہمارے لیے قانون کیا ہے, ولنذیقنہم من العذاب الادنی دون العذاب الاکبر لعلہم یرجعون, اگر تم نافرمانی کرو گے تو پھر ہم تمہیں دنیا میں عذاب دیں گے, تھوڑا تھوڑا. من العذاب الادنی, تھوڑا تھوڑا. دون العذاب الاکبر, بڑا نہیں ہوگا, بڑا نہیں ہوگا. کہیں دشمن چڑھ جائے گا, کہیں کہتا جائے گا, کہیں تمہارے ملک قبضہ ہو جائیں گے, کہیں قتل و خون ہو جائے گا, کہیں ظلم و ستم ہو جائے گا. اور اس میں بھی تمہارے لیے بڑی رحمتیں ہیں کہ تمہارا ناحق قتل تمہارے لیے جنت کو واجب کر دے, میری رضا کو واجب کر دے. دون العذاب الاکبر, بڑا عذاب نہیں ہوگا. بڑا عذاب کیا, فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرَ, خود اللہ بتا رہا ہے کہ عذاب اکبر کیا ہے, وہ قیامت کا دن اللہ کی پکڑ اور جہنم کی آگ, وہ عذاب اکبر ہے. 1300 سینٹی گریڈ پر لوہا پگھل جاتا, 1530 سینٹی گریڈ پر جا کر ریت شیشہ بن جاتا, اور یہ سورج 2,70,00,000 فارن ہائٹ پہ جل رہا ہے. اور یہ اللہ تعالیٰ کہتا ہے دنیا کی آگ ہے, جہنم کی آگ اس سے بھی کروڑوں گنا زیادہ ہے. تو ان کا کیا حال ہوگا جن پر کروڑوں گنا سینٹی گریڈ آگ جل رہی ہوگی, اور وہ مریں گے نہیں, مریں گے نہیں. تو یہ اس دھرتی کے دو قانون ہیں, ہم نماز چھوڑیں گے اللہ کی پکڑائی, کافر سجدہ بھی نہ کرے اللہ سے کچھ نہیں دے. ہم شراب پیئیں گے اللہ ہم پہ ظالم مسلط کرے گا, وہ شراب چھوڑ جو مرضی کرے ان کو اللہ مہلت دے گا. پھر ایک اور قانون بھی ہے, ایک دفعہ موسیٰ علیہ السلام نے اللہ سے پوچھ لیا, یا اللہ انک تقطر المؤمن, آپ مومن کو بڑی تنگی دیتے ہیں, کیا وجہ ہے, ناراض ہے؟ تو اللہ تعالیٰ نے جنت کا دروازہ کھول دیا. ادھر تو دیکھو मैंने क्या बनाया था अपने बंदे के लिए। अब जन्नत तो ऐसी चीज है कि जिसमें मट्टी नाम की चीज कोई नहीं, पत्थर नाम की चीज कोई नहीं, फना नाम की चीज कोई, उसकी जमीन सोने की, मट्टी मुश्क की, घास जाफरान की, गर्द गुबार अंबर है, घर बनाए तो एक इंच मोती की, एक याकूत की, एक जमरूद की, एक सोने की, एक चांदी की, उसमें मुश्क का गारा है, उसकी जो छत बनाई है तो अपने अर्श को बनाया है, और दुनिया की आखरत की सबसे खूबसूरत मखलूक जो अल्लाह ताला ने बनाई है वो अपना अर्श बनाया है। गत्ते गुत्ते लगा के उसको छुटा किया हुआ है, ऊपर वो लंडर है तो उसको जरा खूबसूरत करने के लिए ये कर दिया। कोई मालदार होगा तो ऊपर भी संगे मरमर लगा देगा, इससे ज्यादा क्या है, दुनिया में संगे मरमर से ज्यादा खूबसूरत पत्थर कोई नहीं है। अब ग्रेनाइट एक मसनूई बना दिया है पर उसमें भी कितने कोई रंग पैदा करेगा। हज़रत अली रज़ी अल्लाह ताला ने इरशाद फरमाया, लोगों तुम किस दुनिया पर फख्र करते हो जिसका सबसे अच्छा मशरूब एक मक्खी की थूक है शहद, और जिसका सबसे अच्छा कपड़ा एक कीड़े की थूक है रेशम, रेशम एक कीड़े की थूक और शहद एक मक्खी की थूक। हज़रत अली ने क्या खूबसूरत बात फरमाई, क्या तुम किस दुनिया पर फख्र करते हो जिसका सबसे आला मशरूब मक्खी की थूक, आला कपड़ा कीड़े की थूक। तो लिहाजा इसको तो हम आला बना ही नहीं सकते। अब बनाने तो फिर मर जाते हैं, मुसीबत ही है। मेरे भाई ने गेट बनाया, उसको तामीरात का शौक है, कुछ पर 3 लाख रुपया लगा है। तो अब हम दोनों घर में दाखिल हो रहे हैं, मैं उसको रोकता रहा लेकिन लड़ना भी ठीक नहीं था, और वो अपने जाती पैसे से बना रहा था तो उसमें मैं उसको रोक भी नहीं सकता। हम दाखिल हो रहे, मुझसे कहने लगा मौली साहब मैं इतने पैसे लाए तुम वे नहीं कोई नहीं हो, मैं तो नीचे मुंह करके जाता। दो चार कदम चले, अल्लाह ने खुद उसके मुंह से निकलवाया, पर मुसीबत है कि मर जाऊं है आरजी। मैंने कहा मैं इसलिए इसको नहीं देखता हूं कि मर जाऊं है, छड़ जाऊं है आरजी, पागल तो की कम किया, गेट से 3 लाख रुपया लग। तो अगर हम अपनी दुनिया हसीन बना भी लें तो मुसीबत ये कि मर जाते। अब सब फौजियों की आखिरी इंतहा थी, काश मैं जर्नैल बन के मरूं, लेफ्टिनेंट जनरल बनूं। इसी तस्वर को जहन में रख के चलते 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 जब सारे तो पहुंचते भी नहीं, जो पहुंचते हैं उसका मजा उठाने से पहले सुबह होती है और शाम को पता चलता है कि बस अब आपके ऑर्डर आ गए आपकी रिटायरमेंट। 3 बरस भी कोई जिंदगी होती, 27 बरस के बाद ख्वाब देखा, 27 बरस एक ख्वाब देखा और उसकी ताबीर कितनी मेरी 3 साल, और उसमें भी हजारों बखेड़े, हजारों उलझने, कितनों की खुशामद, कितनी जगह जमीर को दफन करके और कितनी जगह अपने अंदर की आवाज को तालों में बंद करके यश यश करना पड़ता है। और 3 बरस भी नहीं गुजरते कि जाओ जी घर चले जाओ, अब फिरते हैं हार मीर कोई पूछता नहीं, इस आशिकी में इज्जत सादात भी गई, और देखो कितने जर्नैल सुबह सुबह को लेकर लाठियां चल खैर कर रहे थे, उनको पूछने वाले कोई नहीं।
थोड़ी देर गुजरी, 10 और गुजरे तो और आ गए, थोड़ी देर गुजरी
उतनी इस्लाम था जिसने ऐसी हस्तियों को वजूद दे दिया, तो इस्लाम की तासीर तो नहीं खत्म हुई। अब देखे ना, क्या आज मीठास आज मीठा कड़वा हो गया, शहद कड़वा हो गया है क्या आज, और नमक मीठा हो गया है? अगर शहद की तासीर नहीं बदली तो इस्लाम की तासीर भी नहीं बदली। अगर जहर आज भी मौत है और मूसा अलैहिस्सलाम वाला सांप भी अगर मौत है, तो जिस रब ने जहर का असर नहीं बदला, आज भी जहर मौत है और आदम मूसा अलैहिस्सलाम के दौर में भी मौत है, आज भी शहद मीठा है और आदम अलैहिस्सलाम के दौर में भी मीठा है, तो मेरे भाइयों इस्लाम आज भी सच्चाई है और मीठा है, और कुफर आज भी जहर और कड़वा है। उसके लिए जिल्लत है और उसके लिए इज्जत है। जिस रब ने चीजों का असर नहीं बदलने दिया, उसी रब ने आमाल का असर भी नहीं बदलने दिया। मैं ये दावा कर लू, टेक्नोलॉजी एडवांस हो गई, शहर कड़वा हो गया और नमक मीठा हो गया, तो आप मुझे कहोगे इतने भी एडवांस नहीं हुई, आप तो अनपढ़ लोग हैं, मदरसों के पढ़े हुए, आपको क्या खबर है? और अगर मैं यूं कहूं कि सच कड़वा हो गया और झूठ मीठा हो गया है, सच्चे से कोई काम नहीं बनते और झूठ से सारे काम बनते हैं, आप सारे मेरी तारीफ करोगे, आप बिल्कुल ठीक है, बिल्कुल ठीक है। हालांकि इससे बड़ी दीवानगी का कोई बोल नहीं। मुमकिन है शहद कड़वा हो जाए और मुमकिन है नमक मीठा हो जाए, लेकिन ये नामुमकिन है कि सच कड़वा हो जाए और झूठ मीठा हो जाए, यानी कि इस्लाम में जिल्लत आ जाए और कुफर में इज्जत आ जाए, ये नामुमकिन है। ना फरमानी में इज्जत मिले और फरमा बरदारी में जिल्लत मिले, ये नामुमकिन है। अगर चीजों का असर नहीं बदला, आमाल का असर भी नहीं बदला, इस्लाम का असर भी नहीं बदला। हमने इस्तेमाल करना छोड़ा हुआ, तो खालिक अल्लाह है, खालिक तासीर अल्लाह बदल सकता है, अल्लाह इसके सिवा कोई तासीर बदल नहीं सकता। तो इस्लाम में अल्लाह ने तासीर रखी है, सच में अल्लाह ने तासीर रखी, कि इससे इस ही ने बुलंद होना है और झूठ ने पस्त होना है। वकलिमतुल्लाह है वेल उलिया, हर हाल में अल्लाह का कलमा ही बुलंद रहेगा। लेकिन भाई किताबों में लिखने से तो बुलंद नहीं होगा, और आपकी छावनियों में बैनर लग जाए तो ईमान तकवा है जहाज भी जबीर लबस, इससे तो काम नहीं चलेगा। ईमान तकवा जहाज भी जबीर न लफ्ज ईमान की तहकीक है, न लफ्ज तकवा की तहकीक है, न लफ्ज जहाज की तहकीक है, तो अल्फाज के माने नहीं आते तो हाफाज कहां से आएंगे? इससे भाई आप सारे भाइयों के खिदमत में गुजारिश है, आप लोग बड़े हसास शोबे से ताल्लुक रखते हैं, आप लोग अगर सिर्फ दो काम कर लो, एक अपनी नीयत बदल लो, है कि हम तनख्वाह के लिए नहीं नौकरी कर रहे, उर्दू के लिए नहीं नौकरी कर रहे, हम मुसलमानों की हिफाजत के लिए कर रहे हैं और इस्लामी सल्तनत की हुदूद की हिफाजत के लिए कर रहे हैं, और अपनी जिंदगी से अल्लाह की नाफरमानी निकाल लो, तो क्या होगा? आपका एक रात का पहरा, एक रात का पहरा, रात कितने घंटे की होती, चंद घंटे, ये कहां जाकर पहुंचेगा? एक आदमी 1000 रात तहज्जुद पढ़े और 1000 रात दिन रोजे रखे, 1000 रातें तहज्जुद पढ़े, 1000 रात रोजे रखे, इससे भी आपकी एक रात का पहरे का अजर ज्यादा होगा। हुनैन की लड़ाई में आपने कहा आज पहरा कौन देगा, तो अनस बिन अभी मुर्शिद अलहनवी, उनका जो मैं दूंगा, हमने कहा चौका करें ना, तेरी वजह से हम मुसीबत में न पड़ जाए, तो यार रसूलुल्लाह पर शिकायत नहीं आई, तो हमने कहा इस घाटी पे जाकर खड़ा हो जाए, कहीं बहुत अच्छा। फजर की नमाज हमने पढ़ाई, मसले पे बैठे बैठे हमने कहा भाई वो हमारा शाहवार नहीं आया, तो इतने में नजर पड़ी तो वो घाटी से उतर रहे थे, तो यही वो आ रहा, वो आए तो घोड़े पे बैठे हुए, हुजूर मुसल्ले पे वो घोड़े, कहा तेरी रात कैसे गुजरी? कहा या रसूलल्लाह सिर्फ नमाज के लिए उतरा घोड़े से, इसके सिवा मैंने सारी रात घोड़े की पुश्त पे गुजार दी। आपने फरमाया आज के बाद तो कुछ भी ना कर तो तुझ पे जन्नत वाजिब हो गई। ना अलैह अल्लाह या अमल बात, आज के बाद कुछ भी ना कर जन्नत वाजिब हो गई। हजरत उस्मान रजी अल्लाह तआला ने 10,000 आदमियों का सामान तैयार करके दिया, 30,000 के लश्कर में से 1/3 कर सवारियां मुहैया की, पैसे मुहैया किए, खुराक मुहैया की, खुराक के लिए थैले दिए, थैलों को सीने के लिए धागा भी घर पे दिया। तो ने फरमाया आज के बाद उस्मान कोई अमल भी ना करे तो जन्नत वाजिब हो। अल्लाह ने आपको ऐसा अजीम शान काम दिया है, ऐसा अजीम शोभा दिया है, ऐसा अजीम अमल दिया है कि बड़े से बड़ा इबादत गुजार, तहज्जुद गुजार वो आपके चंद मिनटों को नहीं पहुंच सकता। मैंने तो एक रात बड़ी लंबी बताई है, चंद मिनटों को नहीं पहुंच सकता। अल्लाह की राह का फिरना, जिस जिस्म पे अल्लाह की राह का उबार पड़ गया उस पे दोज़ख की आग हराम हो गई। अब्दुल्ला बिन रवाहा नहीं, अब्दुल्ला बिन मुबारक और फुज़ैल बिन अय्यास, ये दोनों बड़े बुजुर्ग हैं, दोनों में बड़ी दोस्ती थी। फुज़ैल बिन अय्यास जो थे ये हरम के कबूतर कहलाते थे, हमामत अल हरम, जैसे कबूतर हरम में हर वक्त गुहार और हरम में रहते, जो बड़े डाकू थे बाद में तौबा। अब्दुल्ला बिन मुबारक बड़े मुहद्दिस थे, वो 6 महीने जिहाद करते, 6 महीने तिजारत करते, साथ हदीस पढ़ाते थे, बड़े मालदार थे। एक दफा उन्होंने फुज़ैल बिन अय्यास को महाज जंग से खत लिखा और उनसे कहा, या आबिद अल हरमैन लो अबसरतना लअलिमता अन्नका बिल इबादति तलअबु मन कान यखब हब्बहु बिदमूहि फनुहूरना बिदमाइना ततहब्बबु व कान यतअबु खैलुहु फी बातिलिन فقيولنا يوم الصبيحة تطعبه ولقد أتانا من مقال نبينا قولا صحيحا صادق لا يكذب لا يستوي غبار خير الله في أن تمرح الدخان نار تلهب هذا كتاب الله ينطق بيننا ليس الشهيد بميت لا يكذب يا خالق كان قرا اي حرمين في عبادة کرنے والے अगर तो हमारी रातों को देख ले जो घोड़ों की पुश्त पे गुजरती हैं तो तू समझेगा कि मैं इबादत नहीं कर रहा, मैं तो खेल रहा हूं। अरे है तुम्हारे गाल तुम्हारे आंसू से तर होते हैं, हमारे सीने हमारे खून से तर होते हैं। तुम्हारे लिए हरम की खुशबू है रूद लुबन, और हमारे लिए खुशबू है घोड़ों का गर्द गुबार, घोड़ों के टापों से उड़ाया हुआ रिहल अबीर अबीरबो। तुम्हारे लिए बैतुल्ला में ना ऊंट की लकड़िया से जलाते ना भूनी दी जाती और लोबान जलाई जाती, तो वो आज से नहीं सैकड़ों सालों से मामूल है। तो कहने के तुम्हारे लिए तो वो खुशबू है, हमारी खुशबू हमारा अपना पसीना है और हमारे घोड़ों का उड़ता हुआ गुबार है। ये अल्लाह की किताब आकर हमें बता रही है कि जिस नाक में अल्लाह के रास्ते का गुबार भी दाखिल हो गया उस पर जहन्नम की आग नहीं धुआं भी नहीं आ सकता। और ये अल्लाह की किताब फैसला कर दिया, जो अल्लाह की राह में मारा गया उसे मुर्दा मत कहो, वो जिंदा है, वो मर के भी जिंदा है। तो आपका शोभा बड़ा अजीम शान है, बहुत आला है, लेकिन सुनो थोड़ी सी बेहतियाती की वजह से जाहिर हो रहा, कोई ओहदे के लिए मेहनत कर रहा, कोई तनख्वाह के लिए कर रहा, ये ना करो या ना मैं तेरे लिए कर रहा हूं, ओहदे फिर भी बढ़ जाएंगे। मेहनत पूरी फरमाए, मैं नहीं करेगा मेहनत छोड़, अपने फील्ड में मेहनत करें, लेकिन ओहदों की नीयत से नहीं, मुल्क की खिदमत के लिए, इस्लामी सरहद की हिफाजत के लिए। आपकी लेफ्ट राइट भी हमारे नफरों से ज्यादा कीमती हो जाएगी क्यामत के। और एक नमाज पूरे फौज में कोई बेनमाजी ना हो, सिपाही से लेकर जर्नैल तक कोई बेनमाजी ना हो, अजान पर सारे अल्लाह के दरबार में सर झुका रहे हैं वो, तो सारे आलम का नक्शा बदल जाए। अल्लाह ने इस खत्ते को जुग्राफियाई तौर पर ऐसा बनाया है कि सारी दुनिया के लिए मरकज बन सके। काश के इससे कोई लोग मिल जाते, या लोगों में कितना दिन लोगों का में लहा रिजाल है, अरबी जबान का एक मकूल है। जब कोई आला चीज अगला हाथों में जाहिर हो जाए तो वहां ये मकूल है, या लो मिन दीन लो कान लो रिजाल। हाय क्या अजीम ये खिता था अगर कोई इसको संभालने वाले होते। तो आप बन जाए, आप बन जाए, आप नियत करने ना, मैंने तुझे राजी करना है, तेरे बंदों की हिफाजत के लिए मैंने अपने आप को पेश किया हुआ है, मुझे और कुछ नहीं चाहिए। तो अल्लाह आपको बड़े ऊंचे मकाम से नवाज। अब ये भी एक तरबियत है जिसके लिए कहता तबलीग में आकर वक्त लगाओ। काकुल की तरबियत से आप अफसर बनते हो, तबलीग की तरबियत से आप मोमिन बनो, अल्लाह के नेक बंदे बनो। इसको भाई अर्ज किया जा रहा है, इसकी कोशिश हो रही है। आप भाई भी इसमें वक्त लगाएं, मुसलमान बन के जीना सीखें, मुसलमान बन के मरना सीखें, सारी दुनिया के आलम तक अल्लाह का पैगाम पहुंचेगा अगर हम इस मेहनत को दुनिया में जिंदा कर लें। इसके लिए बताओ भाई, शख्स का जिसके पास नमाज ना हो। और कराने का ला दीन लिमन ला अमाना कला, और कोई दीन नहीं उस शख्स का जो अपने ओहदे में अमानतदार ना हो। जो अल्लाह ताला ने आपको ओहदा दिया है उसको अल्लाह की अमानत समझ के इस्तेमाल करना, ये दीन के कमाल का जरिया है। और अल्लाह के सामने सर झुकाना ये दीन के कमाल का जरिया है। तो चूंकि आप लोगों को अल्लाह ने एक ओहदे दिए हुए हैं, किसी के पास छोटा किसी के पास बड़ा, लेकिन ओहदा तो ओहदा ही होता है, छोटा जो बड़ा हो उसमें अमानत जिंदा रहे, उसमें खयानत ना हो। तो हजरों ने फरमाया मन गश्शना फलैसा मिन्ना, मेरी उम्मत में से ही नहीं है जो मेरी उम्मत को धोखा दे, मेरी उम्मत से ही नहीं, इतने उस पर नाराज। तो एक जो ओहदे आपको मिले हैं उसमें खयानत ना हो, उसको अपने नफे के लिए इस्तेमाल नहीं किया जाए। जो आपके लिए उसमें जायज मुनाफे खुद दिए गए हैं उनको उनसे जरूर नफा उठाया जाए, लेकिन नाजायज कदम उठाना इससे रोका जाए कि अल्लाह भी देख रहा है। और एक नमाज को जिंदा किया जाए, कुछ वक्त कुरान की तिलावत के लिए मुकर्रर करें, दो चार दस सतर तर्जमा पढ़ लिया था। अल्लाह क्या कहता है, या ये अल्लाह ने आमनों के बाद कोई ऑर्डर देता है आपके पास, जब ऊपर से ऑर्डर आता है तो कैसे सारे दफ्तर वाले अलर्ट हो जाएगा, ऊपर से हुक्म आया, ऊपर से हुक्म आया। तो जब अल्लाह कहता है ना या अय्युह अल्लज़ीना आमनू, ए ईमान वालों, तो अल्लाह कोई हुक्म दे रहा है, कभी देख लो क्या कह रहा है। मुझे एक दफा जस्तजू हुई कि या अय्युहल्लज़ीना आमनू कुरान में कितनी लिखा है, अल्लाह ने हमें कितने हुक्म दिए हैं। मैंने कहा अगर देखूं तो फिर तो मैं इतना हैरान हुआ कि इतने थोड़े हुक्म और इतनी बड़ी कामयाबी का वादा, आपसे कितना मशक्कत का काम लिया जाता है फिर जाकर कुछ उसका नफा लिया जाता है। तो कुरान पाक में या अय्युहल्लज़ीना आमनू कुल 99 दफा आया, कुल 99 दफा बस। और या अय्युह नबी इज़ा तल्लक़तुमुन निसा, इसको भी उलमा कायम मकाम कहते हैं या अय्युह लदीना आमनू के, तो इसको मिलाकर 90 हो जाता है, 90। और वैसे ये लफ्ज ए ईमान वालों 99 दफा, उसके बाद अल्लाह ने कहा ये करो ये ना करो। फिर मैंने ये देखना शुरू किया कि इसमें तकरार कितना है। अब मसलन या अय्युह लदीना आमनू इत्तक़ुल्लाह हक़ तुक़ातिह, या अय्युह लदीना आमनू इत्तक़ुल्लाह वलतंज़ुर नफ़्सुम मा क़द्दमत लिग़द, या अय्युह लदीना आमनू इत्तक़ुल्लाह वआमिनू बिल्लाहि वरसूलिह। अब इसमें एक हुक्म तीन दफा आया, ए ईमान वालो तक़वा, ए ईमान वालो तक़वा, ए ईमान वालो तक़वा। तो बहुत से हुक्म तकरार के साथ आए हैं, ये कोई 99 अलग अलग हुक्म नहीं है, उसमें बहुत सारा तकरार भी हुआ है। कुछ ऐसे जो हुजूर की जिंदगी के साथ खास थे अब नहीं है, आयत मौजूद है हुक्म मौजूद नहीं, तो वो हुजूर के साथ खास थे। अब अल्लाह का नबी हमारे सामने नहीं, तो हुक्म भी हमारे लिए ना रहा। सहाबा के लिए था ला तरफ़ऊ अस्वातुकुम, या अय्युहल्लज़ीना आमनू ला तरफ़ऊ अस्वातुकुम फ़ौक़ सौतिन नबी, ए ईमान वालों मेरे नबी के सामने आवाज बुलंद मत करो। अब ये हुक्म तो आपके जमाने के साथ था, हाँ अब ये हुक्म मस्जिद नबवी तक है कि मस्जिद नबवी में आवाज बुलंद नहीं होनी चाहिए, आवाज पक्त रहनी चाहिए। लेकिन बाकी सारी दुनिया में कोई नहीं, क्योंकि अल्लाह का नबी नहीं है। तो बहुत से आकाम ऐसे हैं जो अल्लाह के नबी की जिंदगी के साथ खास थे अब नहीं। पीछे तरफ कोई 30-40 बातें रह जाती हैं जिनको पूरा करके अवधि जिंदगी के सौदे भी हो जाते हैं, उसके भी हो जाते हैं। तो इसलिए मैंने कहा थोड़ा वक्त निकाल लिया करें कि अल्लाह कहता क्या है, क्योंकि कुरान के दो हिस्से हैं, एक है आकाम का, एक है नसीहत का। आकाम का हिस्सा उलमा के लिए है, उसमें हम नहीं समझ सकते, लेकिन जो नसीहत है वो तो सबके लिए है। और कुरान में कुल 500 आयात हैं आकाम, 500, 5,500 आयात तो वर्ग नसीहत है, उदाहरे के लिए बाज़ आयात सूरत की सूरत गुजर जाती है, एक हुक्म उसमें नहीं आता, और बाज़ लंबी सूरत आती है उसमें एक हुक्म आता, सूरत अर-रहमान में सिर्फ एक हुक्म है वाक़ीमुल वज़्न बिल क़िस्त वला तख़सुरुल मीज़ान, बस ये एक हुक्म है, बाकी सारी सूरत जन्नत और दोज़ख, जन्नत और दोज़ख को बताती चली जाए। तो इसलिए भाई कुछ वक्त कुरान को देना चाहिए। भाई वाला फौत हुई तो उसके बाद मेरे भाई ने कुरान पढ़ना शुरू किया, वो डॉक्टर है, दिल का डॉक्टर है, जिसके डॉक्टर चल जाए फिर वो और ज्यादा नशा चढ़ जाता है। तो जब माँ फौत हुई तो झटका लगा था कुरान पढ़ना शुरू, इसलिए मुझे कहने लगा हम तो ऐसी दुनिया के पीछे भाग रहे थे, अल्लाह तो कहता ये कुछ भी नहीं है, ये तो कुछ भी नहीं है, हम ऐसे इनके पीछे भाग रहे थे। और बिल्कुल ऐसे तब्दील हो गया जैसे रात से दिन हो जाए, इतने ख्याल में तब्दीली आई जैसे रात और दिन हो। कुछ वक्त कुरान पाक को दिया था, नमाज की बात जरूर चल रहे हैं पर फौजी ऑफर के साथ नहीं, तरगीब के साथ, अपने माताओं को नमाज की तरगीब दे लेकिन हुक्म के साथ नहीं, मोहब्बत के साथ, प्यार के साथ। कुछ वक्त दुआ के लिए मुकर्रर करें, अल्लाह से मांगना सीखना चाहिए, ये नहीं कि पैसा तो सब कुछ है, आज का दिन आफियत से गुजर जाए ये मेरी कितनी बड़ी जरूरत है। मैं आज जो दिन गुजार रहा हूँ मुझे कोई आफत में
जिन में पैसा आने का मतलब ये नहीं है कोई आफत नहीं है क्या खाले गिरा दे
आखिर वापस ले चलते चलते बिल खत्म कर दे समाज खत्म कर दे कोई दर्द खड़ा कर दे मैं रात को ठीक ठाक से आऊ फजल में जो दर्द उठा ऐसा खौफनाक मुझे कभी हुआ ही नहीं था गुंडे का दर्द मेरी समझ में नया मुझे हो क्या गया तो मर्दान में गया हुआ था जमात में मुझे तो कुछ भी नहीं था न कभी पहले कोई हल्का सा भी कोई दर्द नहीं हुआ एकदम जो उठा तो वो चला गया आसमानों पर मुझे तड़पा के रख दिया अब इसको पैसा कैसे रोके और डॉक्टर कैसे रोके परसेंट फंसी हुई है नाली में ऑपरेशन कैसे रोके अल्लाह ही निकाले तो निकाले और दो दो हफ्ते वो आदमी मरीज तड़पते रहते अल्लाह थोड़ी करेगा और इस वक्त जो याल्ला निकलता है वो बड़ा अजीब गरीब होता है और जो ऐसा याल्ला सीख लेगा उसकी हर दुआ ऊपर आसमान से जा टकराएगी हमारा तो हमारे तो दुआ नहीं ना हमारे जो इमाम मस्जिद होते हैं ना उन्होंने चंद दुआएं याद की हुई है तो ऐसे हौसला से हाथ उठा कर क्या करते हैं हाथ ही ऐसे होते हैं और वो उसको कह रहे हैं पीछे हम कह रहे थे आमीन 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 और थोड़ी दुआ लंबी कर रहे तो उसको कोसना जो बोल रही पता नहीं क्या कर रहा आमीन आमीन तो ये दुआ कबूल कर रहे होगी तो दुआ तो फरियाद है इसलिए मैं हैरान हूँ कुरान पर आमीन अजीब मुस्तफा इजादा अल्लाह ताला ने कबूलियत के लिए ना एक अजीब शर्त लगाई है कब बेकरार होकर मांगो सुन लूंगा तकवा नहीं कहा नीति नहीं कहा पाकदान नहीं है कहा तुम बेकरार होकर मांगो मैं सुन लूंगा चाहे जिस हाल में भी हो ना फरमान हो फरमा बरदार हो बेकरार ही मुझे दिखा दो मैं मानू अना फरमान बेटा भी अगर तड़प जाए तो मैं रोने पड़ती तो अल्लाह तो नौ से करोड़ों गुना ज्यादा प्यार करता सतर तो एक आदत है सिर्फ अलामती अल्लाह की कोई चीज महदूद नहीं है ला महदूद है तो तुम बेकरार होकर मांगो मैं सुन लूंगा तो दुआ मांगना सीखें मेरा आज का दिन आफियत से गुजर जाए ये पैसा रोक सकता है आने वाली मुसीबत तो ये मेरी कितनी बड़ी जरूरत है तो मैं आज का दिन आफियत से गुजर जाए रात आफियत से गुजर जाए मेरे बच्चों पे आफत ना आए मेरे ऊपर ना आए मेरे मुल्क पर नाम पड़ रहा है मेरे देश पे ना आए मेरे शहर में ना आए दख दख जुलजले और जेर जमीन तो इसलिए मांगना सीखना चाहिए अल्लाह को अपना फकर दिखाओ यार मैं फकीर हूं है अल्लाह के नबी से बड़ा गनी कौन होगा दुनिया में फकीर बोला मैं वो फकीर हूं जो बिल्कुल ही मिट चुका हूं जिसको भूख ने फना कर दिया मैं वो फकीर हूं अलवजिल मुस्तजीर मैं वो डरा हुआ हूं जो पना ढूंढता कर रहा हो एक तो पना डर है लेकिन पना में बैठा हुआ है पर या अल्लाह मैं वो डरा हुआ हूं जिसके पास पना भी कोई नहीं मैं पना ढूंढ रहा हूं इसलिए अल्फाज आजिजी के बोल रहा है अल्लाह का रसूल कहा अरफात के मैदान में यह अरफात के दिन की आपकी दुआ है दुआएं मांगा करें अपने सिपाहियों को दुआओं पे लगाया करें बड़े बड़े काम हो जाते हैं जनरल मीर हमजा साहब उन्होंने सुनाया करते थे जो उन्होंने 100 के साथ 3000 का मुकाबला किया और एक मशीन गन के साथ उन्होंने 14 में से 11 टैंक खत्म किए और 3 ने हाथ खड़े कर दिए कहने जनरल भूल हसन आया वो कहने का ये कैसे तबाह किया मैंने कहा इससे होगा मैं तो मान ही नहीं सकता मैं मान ही नहीं सकता मैंने सिपाही से कहा कब एफआईआर तो उन्होंने 3 सलामत टैंक जो थे उन पर एफआईआर किया उसको दौड़ा दे उसको मारो उसको कहा ऐसे किया क्या कहा मैंने मुसल्ला बिछा दिया कहा 100 मेरे पास आदमी 3000 मुसल्ला 14 टैंक मैं उनसे कौन से लड़ता तो मैंने मुसल्ला बिछा दिया मैंने कहा यार मरवाने तो मरवा दे बचाने तो बचा दे तो शबीर शहीद उन्हीं का मेजर था जो जिसको मेरा रंग निशान है वो उसी में शहीद हुआ उसी हमले में वो शहीद हुआ तो अल्लाह की गैदी मर लगे तो मैंने कौन सुना मैंने कहा वो हम तो उनको टोक किलो गोरे बसा रहे कमर पर तैसा के तुम्हें मुझे जा रहे तैसा। तो यानी कि एक लाख गोले बरसाओ ना तो फिर उम्मीद होती है कि एक गोला उसकी नाली में जाके लगेगा, कोई पता नहीं होता। तो मेरे उसने जो मारा जो गोला सीधा उसके अंदर जाके घुसा, पहला गोला अंदर। ये क्या होता है कि अल्लाह की यह बड़ी मदद आती है तो यूं कर उसकी ताइद में वाकयात रोनुमा होना शुरू हो जाता। कभी ये तो चांस था तो चांस उसके हक में हो जाए, उसके खिलाफ तो जा सकता है ना। जब अल्लाह मदद करता है तो चांसेस को उसके हक में कर देते। तो दुआएं मांगना सीखें, दुआएं किया करें। हम तो हर वक्त अल्लाह के खौफनाक कायनात है जिसने हम पर हमले किए हैं। थोड़ा सा हवा अनबैलेंस हो जाए, जमीन अनबैलेंस हो जाए, पानी अनबैलेंस हो जाए, कोई चीज भी गर्मी थोड़ी सी जो थोड़ी सी ऊपर की लेयर एक फट जाएगा हमारे पास, हमारे पास क्या रह जाएगा। हम पल पल अल्लाह के मोहताज हैं, पल पल क्या। तो दुआ मांगना बहुत बड़ी इबादत है, दुआ बहुत बड़ी इबादत। दिल हल्का हो जाता है, आदमी की कमजोरी है उसको दुख सुनाए बगैर सहारा नहीं। और आज दुनिया सुनने वाली कोई नहीं, अल्लाह को सुना दो सारे सुन ले। اللهم إنا نسألك خير ما سألك منه عبدك ونبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك محمد صلى الله عليه وسلم. اللهم أنت المستعان وعليك البلاغ، ولا حول ولا قوة إلا بالله، وصلى الله تعالى على النبي الكريم. آمين برحمتك يا رب.
आदमी सारे चले कर आए,
मैंने वल्लाह मैंने समझा कोई फकीर है, उसको बिल्कुल मेरे करीब बिठाया तो फिर मुझे पता चला शायद कोई बड़ा आदमी होगा। जो बयान के बाद पता चला कि ये है जनरल उमराव खान, यहाँ रह गया नाम अल्लाह का, बाकी रब जरनेलियां टर्नेलियां चली जाती हैं, कुछ नहीं रहता। तो मुसीबत ये है कि हम इस जहान को अपने लिए बना भी लें तो मर जाते। एक बादशाह ने घर बनाया बनी इसराइल में, इधर रायमंड को जाएं तो इस तरफ एक कॉलोनी आती वेस्ट वो, वहां एक ताजर ने वो 75 कनाल में घर बनाया और उसमें ऐसा बागीचा बनाया कि मैंने जिंदगी में आज तक नहीं देखा। मैंने अरब शहजादों के महल भी देखे, देखने के लिए मुलाकात के लिए गए देखे, लेकिन मैंने ऐसा बागीचा वहां भी नहीं देखा। तो उसने मुझे सारा दिखाया बड़े शौक से, एक एक पौधों उसमें 50,000 का पता नहीं कहां कहां से मिला। फिर आकर एक मसनूई पहाड़ी पर हम बैठ गए और उसकी उम्र 50 से ऊपर थी जब वो घर अभी बन रहा था। अब पीछे कितने साल रहेगा वो? तो मैंने कहा जी मैं आपको एक हदीस सुनाऊं, मुझे आज याद आ गई, हदीस सुनाए। मैंने कहा अल्लाह के नबी ने फरमाया बनू इसराइल में एक बादशाह था, उसने महल बनाया बड़ा आलीशान। तो उसने लोगों को बुलाया, देखो भाई मेरा महल कैसा है? सबने कहा बहुत आला बहुत आला। दो पीछे बैठे दो दरवेश रह गए पीछे, बाकी सबने बड़ी तारीफ। जब उनकी बारी आई कभी आप बताओ कैसा है, कई भाई सर उसमें दो नुक्स हैं बाकी बहुत आला है। अब नुक्स तो किसी ने नहीं बताया, क्या नुक्स है? कब से दो है बाकी सब क्या है? का पहला नुक्स तो यह है कि इसका बनाने वाला इसमें ज्यादा देर रह नहीं सकेगा, छोड़ के मर जाए। और दूसरा नुक्स इसमें यह है कि एक वक्त आएगा ये बर्बाद और वीरान और उजड़ जाएगा, बाकी बिल्कुल ठीक। हजरत को तो करंट लग गया, कोई घर ऐसा भी है जिसका बनाने वाला मरे नहीं और वो घर उजड़े नहीं? एक अरब शायर ने कहा था कुल्लु बैतिन व इन तालत सलामतुहा यौमन सतुद्रिकुहन नकबा उबल हुवबो, कोई घर कितना सलामत रहे एक दिन जरूर आता है कि वहां मकड़ियां जाले तन देती हैं और हवाओं की सनसनाहट के सिवा कुछ नहीं रहता। दरो दीवार कदमों की आहट सुनने को तरसते हैं पर सिर्फ हवाओं की सनसनाहट रह जाती है और कदमों की चाप तक भी वहां सुनाई नहीं देती। ये दुनिया का मुकद्दर है। तो उन्होंने कहा हाँ एक घर है जिसका बनाने वाला न मरता है न वो घर उजड़ता है। कब वो कहाँ है? कब वो यहाँ नहीं है, वो आगे है जन्नत में है। कैसे मुझे रात सोचने का मौका दो, सर रात सोचकर सुबह उठ गया कब हुकूमत जिसको देनी है दे दो, मैं तो इनके साथ जा रहा हूँ वो घर खरीदने जो न उजड़ता है जिसका न मालिक मरता है। ये हदीस हजरत उमर बिन अब्दुल अजीज के सामने बयान की गई तो वो तो पहले ही बेजार थे, ये लो अपनी हुकूमत, मैं पहले ही इससे तंग था। उनका खुदा के बंदे तेरी हुकूमत तो वैसे ही जन्नत का रास्ता है, तो देख नहीं रहा कैसे इस्लाम को आवियारी होगी तेरे बरकत। बड़ी मुश्किल से उनको राजी क्योंकि उजड़ जाने वाले घर है। दुनिया में सबसे बड़ा महल जो बनाया गया है वो अब्दुलरहमान सालिस ने बनाया था, स्पेन का बादशाह अब्दुलरहमान अन्नासर सालिस ने, अब्दुलरहमान अन्नासर के नाम से था। उसने उसकी एक बांदी थी जहरा, उसके इश्क में उसने घर बनाया था पूरा पहाड़ काट के, 4,135 सुतूनों पर वो महल कायम हुआ, 3 मील चौड़ा और 4 मील लंबा, 4 मील लंबाई 3 मील चौड़ाई, 10,000 आदमी 50 बरस उस पर काम करते रहे। और वो कितना अर्था रहा, 50 साल के बाद उसको आग लगा दी। आपस की लड़ाई को बाहर से हमला नहीं हुआ, आपस में लड़ पड़े ईंट से ईंट हो जाते। तो ये बर्फ के नजारे हैं। तो अब वो घर जन्नत जो अल्लाह ने बना दी, नीचे बहती हुई नहरें, कोई दूध की कोई शहद की कोई शराब की कोई पानी की, कहीं ऐनान तजरियान कहीं ऐनान नब्बा खतान, क्या क्या अल्लाह ताला ने निजाम बना दिए। तो मूसा अलैहिस्सलाम ने जब देखा کہنے لگے واہ واہ میرے مولا تیرے عزت و جلال کی قسم, اگر مسلمان کے ہاتھ بھی کٹے ہوں, پاؤں بھی کٹے ہوں, ناک کے بل زمین پہ رگڑتا ہوا زندگی گزار رہا ہو اور یہ زندگی اس کی قیامت تک ہو, ایسا کرب ناک تو ایک دن بھی عذاب ہے. موسیٰ علیہ السلام کہنے لگے اگر ہاتھ کٹے ہوں, پاؤں کٹے ہوں, ناک زمین پہ ہو اور اس طرح رگڑے کھاتا کھاتا قیامت تک زندہ رہے, لیکن مرنے کے بعد یہاں چلا جائے تو یا اللہ اس میں کوئی دکھ نہیں دیکھا, کوئی دکھ نہیں دیکھا. تو اب آپ جب پیچھے نظر دوڑائیں گے تو جو اللہ تعالیٰ اپنے بندوں کو آزماتا گیا, اور یا جو اہل ایمان نے اللہ کو لینے کے لیے جو بازیاں لگائیں اور ہار کے بھی جیت کر, تو ساری اپنے برمائے نظر رکھ. حضرت حسین رضی اللہ تعالیٰ عنہ دمے خاندان کے بالکل تحت ہو گئے, اتنا بڑا کربناک واقعہ شاید کبھی بھی نہ پیش آئے. جو خون گرا تھا اگرچہ تھوڑا تھا لیکن وہ قیمتی اتنا تھا کہ ساری کائنات کا خون جمع کیا جائے نبیوں کو چھوڑ کر تو اس کے برابر نہیں ہو سکتا. وہ کیوں یہ بازی آ رہے, جب یزیدی لشکر سامنے آیا تو ایک نوجوان نے اٹھ کر کہا واللہ ما بیننا وبین الحور العین الا ان یمیل علینا ہؤلاء فیقتلونا, جن کے یہ جذبے ہوں ان کو مرنے سے کون ڈرا سکتا ہے. اب الموت تخوفنی, حضرت حسین نے لڑائی سے پہلے فرمایا تھا ابن زیاد سے, اس سے عمر ابن سے اب الموت تخوفنی, کیا تو مجھے موت سے ڈراتا ہے, دیوانہ ہے تو, میری تو ملاقات اپنے نانا سے ہوگی, تو کہاں جائے گا ظالم. تو وہ کہنے لگے نوجوان کہ اللہ کی قسم ہمارے اور جنت کی حوروں سے معانکہ کرنے میں جو چیز رکاوٹ ہے وہ صرف ہماری موت ہے, بس ہماری تمنا ہے کہ یہ کوفی آئیں اور ہمیں قتل کریں اور ہم جنت میں پہنچ جائیں. یہ زمین تیار تھی لہذا ہر چیز برداشت ہو گئی, حالانکہ موت سامنے رقص کر رہی, ایک بول ان کی ساری زندگی کو بچا سکتا ہے, اولاد کو بچا سکتا ہے. آدمی اپنے لیے دلیر ہوتا ہے, اولاد کے لیے بزدل ہو جاتا ہے. ایک کوفی نے کہا میں نے آج تک ایسا جرم نہیں دیکھا حسین جیسا جو ساری اولاد کے لاشیں تڑپتے دیکھ کر بھی اطمینان سے کھڑا. جب کوئی اپنی اولاد میں سے مرتا تو فرماتے اخر طلحت بے آبا ایک, بیٹا تجھے بشارت ہو ابھی تو اپنے باپ سے ملے گا, اپنے نانا سے ملے گا. تو ہماری بھی بنیادیں ٹوٹ چکی ہیں, ہمارے پاس کوئی بنیاد نہیں, اچھا گھر, اچھی سواری, اچھی سوسائٹی, اعلیٰ درجے کا بینک بیلنس, بس یہ ہماری ساری زندگی کا منتہا ہے. ایک ہمارے دوست تھے ریٹائر ہو گئے سیکٹری تھے, بڑے جانتدار, کچھ عرصے اسلام آباد میں آ لگے, پھر واپس لاہور, کچھ 6 مہینے بعد پھر لاہور آ گئے. تو ہم ان سے ملنے گئے, کہنے لگے میں نے تو وہاں جا کے منت کی کہ بھائی مجھے واپس لاہور بھیج دو, کیونکہ اسلام آباد میں رہ کر یا میں پاگل ہو جاؤں گا یا میں بد دیانت ہو جاؤں گا, کیونکہ شام کو جب بیٹھتے کوئی سیکٹری کہتا میں نے امریکہ میں اتنی زمین بنا لی, کو کہتا میں نے انگلینڈ میں بنا لی, کو کہتا میں نے اتنے ڈالر بنا لیے, کو کہتا میں نے اتنے بنا لیے. تو میں کہتا تو ہی پاگل رہ گیا جو آج تک گھر بھی نہ بنا سکا. تو اب میرے اوپر ایسی آفت آئی کہ میں نے سوچا اگر میں ان کے ساتھ رہا تو یا پاگل ہو جاؤں گا یا پھر میں بھی بدیانت ہو جاؤں گا. میں اگر اللہ کا واسطہ مجھے واپس بھیج دو, کسی کونے میں مجھے ڈال دو, میرا تھوڑا وقت میں عافیت سے گزار کے چلا جاؤں. وہ 22 گریڈ پہ پہنچ کے گھر نہ بنا سکا. ادھر کلرکوں کے اسلام آباد میں گھر بن جاتے. ترجیحات کیا ہیں, ترجیحات کیا ہیں, تو ہمیں یہ دور تو بنا کے دیا نہیں گیا. تو تبلیغ وہ بیسک محنت ہے جو ہمیں یہ میدان دیتی ہے, جس پر پھر ہر حال میں انسان اللہ کے حکم پہ چلنا سیکھ جاتا ہے. تو اللہ تعالیٰ کا ہمارے لیے قانون یہ ہے کہ اگر ہم نافرمانی کریں گے ہمیں دنیا میں اللہ پکڑے گا, کافر کو چھوڑے گا. ہاں काफिर को पकड़ने की सिर्फ एक चीज है, एक ऐसा सिर्फ एक ऐसा अमल है जिस पे अल्लाह काफिर को दुनिया में पकड़ ले, वो है दावत, इनको इस्लाम की दावत। दावत देने के बाद फिर अल्लाह की हुज्जत, क्योंकि अल्लाह ने काफिरों को पकड़ा दुनिया में, नूह अलैहि सलाम की कौम को डबोया, और कितना कम अहलकना मिनल कुरून मिन बाद नूह, और अल्लाह ताला फरमाते हैं सिर्फ नूह की कौम नहीं, मैंने कितनी कौमों को नूह अलैहि सलाम की कौम के बाद भी हलाक किया। अल्लाह तो काफरों का भी रब है ना, सिर्फ हमारा रब तो नहीं है ना, सिर्फ हमारी इससे तो अल्लाह काफरों के बेड़े गर्क कर दे, इससे अल्लाह नहीं गर्क करेगा बेड़े, वो ने उनको खुद बनाया है। यूनुस अलैहि सलाम थे ना, कहने के अब तुम पर अजाब आएगा, और अल्लाह के हुक्म का इंतजार किए बगैर चले गए, आगे मछली ने निगल लिया, पीछे कौम ने तौबा कर ली। जब अल्लाह ने बाहर निकाला कौम को चले, रास्ते में एक कुम्हार घड़े बना रहा था घड़े, तो अल्लाह ताला ने कहा यूनुस अलैहिस्सलाम से इस कुम्हार से कहो एक घड़ा तोड़ दे। तो यूनुस अलैहिस्सलाम से कहने के भाई ये घड़ा तोड़ दे, कहने के वाह क्यों, खुद बनाया तोड़ने के लिए बनाया, मैंने बेचने के लिए बनाया, अपनी मेहनत को खुद तोड़ दूं, कहने के या अल्लाह वो तो नहीं तोड़ता। तो अल्लाह ताला फरमाने लगे यूनुस ये घड़ा तोड़ने को तैयार नहीं तो मेरे बंदे मुझसे मरवाना चाहता, उन्होंने तो तौबा कर ली है। मा यफअलुल्लाहु बिअज़ाबिकुम इन शकरतुम व आमनतुम व कान अल्लाहु शाकिरन अलीमा, अल्लाह ताला फरमाते हैं तुम्हें अजाब दे के मुझे कोई नफा नहीं है, तुम ईमान ले आओ मेरी मान के चलो, मैं तो तुम्हारा कदरदान हूँ, मेरे जैसा कदरदान तुम कहां से लोग। तो अल्लाह ताला काफिर को हमारी बदों से हलाक नहीं करेगा, दावत तो दावत, दावत क्या है, उसे कहो इस्लाम ले आ, किस शर्त के साथ पहले उसको इस्लाम पेश करो, अपनी जिंदगी में दिखाओ तो सही ये इस्लाम है। हज़रत अली रज़ी अल्लाह तआला अन्हु ने अर्ज़ की ना हुज़ूर से, या रसूलल्लाह मैं खैबर वालों से जाकर कहूं कि हमारे जैसे बन जाओ, हमारे जैसे बन जाओ। अब हम ये कह सकते हैं हमारे जैसे बन जाओ, हम काफरों से कह सकते हैं, हिंदुओं से, यहूदियों से, ईसाइयों से हम कह सकते हैं हमारे जैसे बन जाओ, किस मुंह से। अभी तो मैंने आपको किसों सुनाया, वो शराब वाला। तो दावत देने का मतलब ये नहीं कि आप टीवी में और इंटरनेट में इस्लाम को डालने का बाजी तबलीग हो गई, इसका नाम तबलीग नहीं है, इस्लाम एक जिंदगी है। आप उन पर सच पेश करें, उनको सच्चाई दिखाएं, आप उन पर तौहीद पेश करें, मुवाहिद बन के दिखाएं, आप उन पर इबादात को पेश करें, अपने माथों को सजदे के निशानों से मुजयन करके दिखाएं, आप उन पर तकवा पेश करें, मुत्तकी बन के दिखाएं, आप उन पर सिद्क व अमानत को पेश करें, उनको सिद्क व अमानत पेश करके दिखाएं। दमिश्क की लड़ाई में कैसर की बेटी कब्जे में आ गई, कैसर की बेटी, उनको तो यकीन नहीं था कि दमिश्क फतह हो जाएगा, तो कैसर की बेटी कब्जे में आ गई, तो खालिद बिन वलीद रजी अल्लाह तआला अन्हु ने बड़े इज्जत और एहतराम के साथ उसकी बेटी को अपनी फौज की निगरानी में इंताकिया तक पहुंचाया। उस वक्त जो इसका सर्दियों का कैपिटल था वो इंताकिया था रोमन एम्पायर, और गर्मियों का कैपिटल इस्तांबुल था, तो इंताकिया तक अपने लश्कर की निगरानी में पहुंचवाया। तो जब कैसर ने देखा कि जिस कौम के ये अखलाक हो उन्हें दुनिया की कोई ताकत शिकस्त नहीं दे सकती, अन करीम मेरे इस तख्त के भी वो मालिक बन जाए, उसने क्या कहा जिस कौम के ये अखलाक हो, उसने ये नहीं कहा जिस कौम की ऐसी ताकत हो, ऐसी तलवारें हों और ऐसे जाबाज हों। तो उनके सामने एक जिंदगी पेश करनी पड़ेगी, इसको कहते हैं दावत। फिर अल्लाह उनकी मोहलत खत्म कर दे, फिर अल्लाह के लिए एटम बम कोई हैसियत नहीं रखता, तो एक नन्हे मुन्ने खिलौने हैं, खिलौने क्या हैसियत है। तो अहले कुफर को दावत देना, इसलिए एक हदीस मैं आपको सुना था, आपने फरमाया लन युग़लब इस्ना अशर अल्फन मिन किल्लतिन, ये मुस्लिम शरीफ की रिवायत, हमारे नबी ने फरमाया अगर 12,000 मुसलमान फौज हो तो पूरी दुनिया मिलकर उन्हें शिकस्त नहीं दे सकती, और अगर उन्हें शिकस्त हुई है तो हमारे नबी ने फरमाया उसकी वजह कमी नहीं थी,
कभी भी 12,000 को कमी की वजह से शिकस्त नहीं होगी, अगर हुई है तो सबब कोई और।
सुलेमान बिन अब्दुल मलिक कोई इतना अच्छा बादशाह नहीं था,
बनू मैया में से उनमें से कदर बेहतर था। इस्तांबुल पे चढ़ाई की, खुद लश्कर कशी की, उसी में उसका इंतकाल हुआ। रात को अपने लश्कर का गश्त कर रहा था, एक खेमे में कुछ फौजी ढोल बजा के गा रहे थे,
तो उसने उनको पकड़वा लिया। कहने लगा, घोड़ी की आवाज से घोड़ा मस्त होता है,
मौसीकी की आवाज से शहवत मस्त होती है, तुम मेरे लश्कर में जिना फैलाना चाहते हो?
कहीं सबको खफी कर दो।
तो हजरत उमर बिन अब्दुल अजीज साथ थे, उन्होंने सिफारिश की कि इतनी बड़ी सजा न दो,
कहते इनको मेरे लश्कर से भी निकालो और मुल्क के शाम से भी निकालो कि ये अल्लाह की मदद से दूर होने का जरिया बन रहे हैं।
और किस नजरिए से हो जा रहे हैं? और हजरत उमर बिन अब्दुल अजीज ने रोम पे लश्कर रवाना फरमाया तो फरमाया, देखो तकवे को लाजिम पकड़ना, क्योंकि तुम तादाद में थोड़े हो और वो ज्यादा है, तुम्हें सिर्फ तकवा है जो नजात दिलाएगा। अगर तुम तकवे को छोड़ गए, तुम थोड़े हो वो ज्यादा है, तुम पे गालिब आ जाओ।
तो सारी दुनिया के बातिल को दावत दी जाए कि भाई हम तुम्हारे खैर खाए हैं, हम तुम्हारे दुश्मन नहीं, हम तुम्हारे कुफर के दुश्मन हैं, हम तुम्हारी जान के दुश्मन नहीं, हम तुम्हारे कुफर के दुश्मन, क्योंकि तुम कुफर पे मर गए तो हमेशा के लिए बर्बाद हो जाओगे। तुम मुसलमान हो जो तुम हमारे भाई हो, हमें तुम्हारी हुकूमत से कुछ नहीं चाहिए। और रुस्तम के दरबार में जब मुगीरा बिन शोबा से रुस्तम ने पूछा, अगर हम मुसलमान हो जाए तो क्या करोगे? तो उन्होंने फरमाया, हम यहीं से वापस चले जाएंगे, हमें तुम्हारा मुल्क बिल्कुल नहीं चाहिए। और एक वाकया बड़ा अजीब है तारीख इस्लाम का कि समरकंद को फतह किया कुताबा बिन मुस्लिम बाहिली ने वलीद बिन अब्दुल मलिक के जमाने। वलीद मरा और उसकी वफात से कोई 3-4 बरस पहले ये फतह हुआ है। उसके बाद सुलेमान हुक्मरान हुआ, कोई 2.5 साल उसकी हुकूमत। उसके बाद हजरत उमर बिन अब्दुल अजीज हुक्मरान हुए, उनकी हुकूमत को 1 साल गुजर गया। कुछ 7 बरस से उस शहर पे मुसलमानों की हुकूमत। लेकिन हुआ क्या था, वल्लाहु आलम क्या सबब बना, कुतैबा बिन मुस्लिम बाहिली रहमतुल्लाह ने समरकंद वालों को दावत नहीं दी और बगैर दावत दिए हमला कर दिया। तो जब उमर बिन अब्दुल अजीज की शोहरत हुई कि बड़ा आदिल बादशाह है, बड़ा आदिल बादशाह है, तो फिर समरकंद का एक वफद दिमश्क आया कि आपके लश्कर ने हमें इस्लाम की दावत दिए बगैर हमला किया हम पर और हमें फतह किया, तो इसमें आपका इस्लाम क्या कहता है? तो उन्होंने फरमाया, मुझे तहकीक करने दो। तहकीक पे पता चला कि बात तो ऐसे ही हुई है। तो उन्होंने जो उस वक्त वहां का गवर्नर था उसको खत लिखा कि जब तुम्हें मेरा खत मिले फौरन शहर खाली कर दो और मुसलमानों को लेकर बाहर निकल जाओ, और जो जो अमलाक तुमने बनाई है वो सारी काफरों के लिए हिबा है, इनको इस्लाम की दावत दो, अगर ये मुसलमान हो जाए तो फिर तुम्हारी जायदादें तुम्हारी, और अगर वो मुसलमान ना हो फिर उनसे कताल करो यहां तक के वो अल्लाह ताला तुम्हें फतह दे और तुम दोबारा शहर फतह करो, फिर अक्सर नौ माल गनीमत तकसीम होगा, फिर तुम्हारी अमलाक तुम्हारी नहीं होंगी। ये इस्लाम का एक रोशन बाब है, फाते ऐसे नहीं किया करते। तो ये खत लेकर वो वफद पहुंचा, जब गवर्नर ने खत पढ़ा तो सारे मुसलमानों को लेकर बाहर निकल गए, और जब उनको इस्लाम की दावत दी सारा समरकंद मुसलमान हो गया। उन्होंने कहा, बस तुम्हारा यही अमल हमें मुसलमान बनाने के लिए काफी था, हमें पता चल गया कि तुम मुल्क गीर नहीं हो, तुम तो इस्लाम के लिए आए हो। जब तुर्किस्तान फतह हुआ तो मोहम्मद बिन तो यजीद बिन मुहल्लब बिन अबी सुफरा, एक बहुत बड़े अरब सरदार गुजरे, बड़े आला सालार थे, हज्जाज के जुल्म का शिकार हुए, तो वो शाह तुर्किस्तान का ताज लाया गया। तो कहने लगे, भाई कोई है जिसको इसकी जरूरत ना हो, कोई है जिसको इसका लालच ना हो? उतना कीमती ताज था, तो जितने सरदार बैठे थे कहने लगे, क्यों नहीं, जिसको मिलेगा बड़ा खुश होगा, जिसको मिलेगा बड़ा खुश होगा। कहने लगे, नहीं,
تمہارے لشکر میں ایسے لوگ ہیں جو اس پر پیشاب بھی نہیں کرتے اور انہی کی تفیل ہماری مدد ہو رہی ہے. انہوں نے کہا وہ کیسے کہا, میں تمہیں ابھی بتاتا ہوں. تو کہنے کہ جاؤ محمد بن واسطے کو بلا کے لاؤ. وہ بھی ایک فوجی تھے, سپاہی, نہ کوئی سالار نہ کوئی صوبے دار, عام سپاہی تھے, عام سپاہی. کہ جاؤ بھائی محمد بن واسطے کو بلا کے لاؤ. وہ تشریف لے آئے, بہت بڑے عالم تھے, محدث مفسر. کہنے کہ بھائی یہ تاج مال غنیمت کی تقسیم میں آپ کے حصے میں آیا. اب یہ تو اسلام کا بنایا ہوا حق ہے. ان کا حضور مجھے نہیں چاہیے, کسی اور کو دے دوں. تو انہوں نے ایسے بڑے بناوٹی غصے سے کہا کسی اور کو کیسے دے دوں, جب تیرے آیا ہے حصے میں تو اور کس کو دے, تمہیں لینا پڑے گا. اچھا جی آپ امیر ہیں, آپ کا حکم مانتا ہوں. لے لیا, چل پڑے. پیچھے آدمی بھیجا دیکھنا اس کے ساتھ کیا کرتا ہے, اس تاج کے ساتھ کیا کرتا ہے. راستے میں ایک سائل سوال کر رہا تھا, تاج اس کو دے کے خدا کے چلے. انہوں نے پیچھے انہوں نے بھاگ کروایا, وہ تو جس سائل کو دے دیا تھا میں نے اس لیے تمہیں بھیجا تھا, مجھے پتا تھا یہ خیمے تک نہیں لے جائے گا. پھر اس سائل کو پکڑوایا اور بہت سارے پیسے دے کے پھر اس سے دوبارہ واپس لیا. نہ مال غنیمت نہ کشور کشائی. تو ایک ضابطہ حیات ہے جس کو ہم نے توڑا ہوا ہے, جس کے ہم سزا بھگت ہے. دیکھیں ہم نے گاڑی خود ہی کھڈوں میں اتار دی, اب اچھل رہی, ہم بھی گر رہے, ٹائر بھی پنچر ہو رہے, اب ہم سڑکوں کو گالیاں دے رہے. اب ایک گالی اپنے آپ کو دو جتنے موٹر وے کو چھوڑ کے کھڈوں میں گاڑی اتار. اسلام کی روشن شوہراں کو چھوڑ کر نفس و شیطان کے بنائے ہوئے سارے خاردار راہیں اور قدم قدم سے خوفناک گڑھے ہم کدھر, ہم تو خود بھٹک گئے. تو بھائی یہ تبلیغ ایک محنت ہے سادر سی, نہ اس میں کوئی سیاست ہے, نہ اس میں کوئی عہدوں کی طلب ہے, نہ مال کی دوڑ ہے, نہ کسی اور چیز کی اس کے پیچھے تمنا ہے. صرف یہ تمنا ہے کہ اللہ تعالیٰ اپنے دین کو ہر ہر مسلمان میں زندہ کر دے, جو جس شعبے میں ہے وہ اللہ کا بن کے چلے اور اس میں کسی چیز پر بھی مفاہمت کرنے کو تیار نہ ہو. جب یہ سطح آئے گی تو پھر کئی سیف اللہ اور بھی پیدا ہو جائیں گے, کئی فاتح اور بھی آ جائیں گے, صلاح الدین بھی آ جائیں گے, طارق ابن زیاد بھی آ جائیں گے. وہ کون سا اپنی ذات سے بنے تھے, اسلام نے ان کو بنایا تھا, اسلام نے ان کو چمکایا تھا. اسلام نہ ہوتا تو کون انہیں پوچھتا. کفر میں مر جاتے خالد ابن ولید تو کون ان کو پوچھتا. وہ تو حضور پاک صلی اللہ علیہ وسلم کے دامن میں آ کے پناہ لی اور ان کے قدموں میں بیٹھے تو سیف اللہ کا لقب ملا. 3000 کا لشکر ہے اور آگے 1,00,000, کوئی نسبت بنتی؟ 3000 اور 1,00,000 کیا نسبت جرمنی؟ آپ کا تو قانون ہے کہ 3 آدمی ایک پہ حملہ کرو. نہیں, جنگ بدر میں یہ قانون ویسے ٹوٹ گیا, آپ نے 1 کے ساتھ 3 پہ حملہ کیا. نہیں, 300 کے ساتھ 1,000 پہ حملہ کیا. آپ کے تو ویسے ہی قانون غلط ہے. اور یہاں کیا ہے, 1-3 نہیں ہے, 1 اور 33 کے قریب جا کے بات بن رہی. 3000 1,00,000. تو کچھ لوگ گھبرا گئے, واپس جانا چاہیے, ہمیں کیا پتا تھا کتنا بڑا لشکر آئے. تو عبداللہ بن رواحہ کہنے لگے کہ دو باتوں میں سے ایک تو ضرور ہوگی نا, ہم مارے جائیں گے تو ہمارے لیے جنت ہے, ہمیں اور کیا چاہیے. یا ہم جیت جائیں گے تو ہمارے لیے اجر و ثواب ہے, تو ہمیں اور کیا چاہیے. مت اطلاع کرو اللہ کے نبی کو, آگے بڑھو. دونوں چیزیں مطلوب ہیں, اجر و ثواب بھی مطلوب ہے, جنت بھی مطلوب ہے. تو ان کی بات سن کر سورے دلیر ہو گئے. جب لشکر آمنے سامنے آئے تو ابو ہریرہ کا رنگ بدل گیا. ابو ہریرہ کی پہلی لڑائی ہے. 3000 اور 1,00,000, اب خود سو جاؤ فوجی لوگ ہیں, ہر وقت محاذ پہ رکھے ہیں, پتے پانی ہو جائیں شیروں کے بھی. تو ابو ہریرہ ایسے ایسے ہو گئے. تو ثابت بن اکرم انصاری ایک صحابی ہیں جو جنگ بدر میں شریک تھے, انہوں نے ابو ہریرہ کے چہرے کو پڑھ لیا. فرمانے کا ابو ہریرہ معلوم ہوتا ہے یہ بڑے بڑے لشکر دیکھ کر دل ڈر رہا ہے، کہنے کے ہاں ڈر لگ رہا، کہنے کے اللہ کے بندے تو بدر میں شریک نہیں تھا، اگر تو بدر میں شریک ہوتا تو تجھے کبھی بھی یہ خیال نہ تھا، ہماری فتح کثرت پہ نہیں اللہ کی مدد پہ ہے، ہماری فتح اللہ کی مدد پہ ہے۔ یہی جملہ خالد بن ولید نے یرموک کی خوفناک لڑائی میں بولا تھا، وہاں بھی مسلمان تھے کچھ 30,000 اور روم کا لشکر تھا 3,00,000، 3,00,000 لشکر، تو ایسے راؤنڈ لگا رہے تھے سفید درست کر کے۔ تو ایک عرب عیسائی، عرب میں ایک قبیلہ بدنصیب ایسا گزرا ہے جو مسلمان نہ ہوا، بنو غسان، سارا عرب مسلمان ہوا، صرف ایک قبیلے کا نصیب پھوٹا غسانی عرب، وہ مسلمان نہیں ہوئے تھے، عیسائی رہے۔ تو ایک عرب قومیت کی بنیاد پر نہ ادھر شریف تھا، مسلمانوں کے ادھر شریف تھا عیسائی، تو اس نے جب دیکھا کہنے لگا کتنے زیادہ رومی آ گئے اور یہ مسلمان کتنے تھوڑے ہیں، تو یہ جملہ حضرت خالد کے کان میں پڑ گیا، تو انہوں نے اپنے گھوڑے کو رو کر کا بدبخت ہمیں رومیوں سے ڈراتا ہے، مسلمان بہت زیادہ ہیں، رومی بہت تھوڑے ہیں، زیادہ وہ ہوتے ہیں جن کے ساتھ اللہ ہو، تھوڑے وہ ہوتے ہیں جن کے ساتھ اللہ کوئی نہ ہو، ہماری تو یہ ہے بنیاد۔ تو زید بن حارثہ شہید ہو گئے، پھر جعفر شہید ہو گئے، پھر عبداللہ بن رواحہ شہید ہو گئے، اور حضور مسجد میں بیٹھ کے سارا منظر بتا رہے، لامہ کا جھنڈا زید کے ہاتھ میں ہے، آگے بڑھ رہا ہے، قتال کیا، قتل ہوا اور وہ گیا جنت میں، پھر آپ نے فرمایا، اب جھنڈا جعفر نے اٹھا لیا، وہ آگے بڑھے، قتال کیا، قتل ہوا، وہ گیا جنت میں، پھر آپ نے کہا جھنڈا عبداللہ نے اٹھایا، عبداللہ بن رواحہ آگے بڑھا، قتال کیا، قتل ہوا، پھر اب تھوڑی دیر خاموش رہے، پھر کہا وہ گیا جنت میں، اس کے بعد جھنڈا گر گیا، افرا تفری مچ گئی۔ تو ثابت بن اکرم جن کا میں نے ابھی آپ کو، انہوں نے جھنڈا اٹھا دیا، کہا بھائی یہ جھنڈا کون اٹھائے گا، لوگوں نے کہا تو ہی اٹھا لے، تو بدر والا، کہنے نہیں میرے پاس کا نہیں ہے، کسی اور کو دو، تو کسی نے کہا خالد کو دے دو، تو جنگ اور نے کہا خالد کو دے دو، تو خالد کہنے لگے بھائی میری تو پہلی لڑائی ہے، میں تو بطور مسلمان پہلی لڑائی، بھائی میں تو نیا آدمی ہوں، میری تو پہلی لڑائی ہے، کسی پرانے آدمی کو دو، وہ کہنے نہیں نہیں خالد کو دے دو، خالد کو دے دو۔ تو خالد نے اسے جھنڈے کو تھام کے اپنی تلوار کو جو یوں کیا، تو اسی وقت حضور نے فرمایا کہ اب اللہ نے اپنی ایک تلوار کو باہر نکال لیا، اب اللہ نے اپنی تلواروں میں سے تلوار کو نکالا۔ اس دن حضرت خالد بن ولید کے ہاتھ سے 9 تلواریں ٹوٹی، 9 تلواریں۔ اور شام کو جب لشکر واپس ہوئے، اللہ نے ان پر نا جنگی چالوں کا الہام کیا ہوا تھا، دنیا میں ایسا جرنیل آج تک نہیں آیا جس نے شکست نہ کھائی ہو۔ آپ اٹھائیں جو جرنیلوں کی تاریخ ہیں، آپ کو پڑھا دیں نا، منٹ کمری پڑھاتے ہیں آپ کو، رومیل بھیا تو سارے مارے کھائے ہوئے لوگ تھے، آپ خالد کو پڑھتے جس نے زندگی میں ایک شکست نہیں کھائی، 100 سے زیادہ لڑائیاں لڑیں، مرتے وقت فرمایا میں 100 سے زیادہ جنگوں میں شریک ہوا، اور اس تمنا میں شریک ہوا کہ میں اللہ کے نام پہ جان دے دوں، میرے جسم پہ ایک انچ جگہ خالی نہیں جس پہ تیر تلوار یا نیزے کا زخم نہ ہو، پر ہائے میں آج عورتوں کی طرح بستر پہ مر رہا ہوں۔ علماء فرماتے ہیں خالد بن ولید کو شہادت مل سکتی نہیں تھی، اس لیے کہ سیف اللہ ٹوٹ نہیں سکتی، سیف اللہ اللہ کی تلوار ٹوٹ نہیں سکتی، ان کو ان کے لقب نے نئی شہادت دی۔ تو کسی ایک جنگ میں اس جرنیل نے شکست نہیں کھائی، حتیٰ کہ حالت کفر میں بھی شکست نہیں کھائی، یہ عہد کی لڑائی میں شریک ہوئے، یہی سبب بنے فتح کا، جب شکست ہو گئی اور بھاگے